الشوف لك رأي.
وكفى سلام على عباده الذين اصطفى، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. وقال تعالى: والذين جاهدوا فينا لنهدينهم سبلنا وإن الله لمع المحسنين. وقال رسول الله صلى الله تعالى عليه وسلم: لكل شيء معدن، ومعدن التقوى قلوب العارفين. صدق الله. رسوله النبی الکریم. میرے شیخ، میرے پیر و مرشد، شیخ العرب والعجب عارف باللہ، قطب العالم حضرت مولانا شاہ حکیم محمد اختر صاحب دعاؤں برکاتہ، حضرت والا کی جب عمر 7-8 برس کی تھی تو جنگل میں جا کے رویا کرتے تھے. مولانا جلال الدین رومی رحمت اللہ علیہ کا شعر پڑھ کر کہ سینہ خواہم شرح شرح اسفراق، کہ اللہ آپ کی محبت میں وہ درد بھرا سینہ چاہتا ہوں کہ جو آپ کی جدائی میں ٹکڑے ٹکڑے ہو گیا. اب گویم شرح درد اسفراق، تاکہ جب میں اللہ آپ کی محبت کے درد کو پیش کروں تو شوق سے اور تڑپتے ہوئے دل سے پیش کروں، تاکہ آپ کی جو محبت ہے وہ میرے صرف ظاہر پر نہ رہے بلکہ میرے دل کے ٹکڑے ٹکڑا، دل کے ٹکڑے ٹکڑے میں، ذرے ذرے میں شامل ہو جائے، آ جا میری آنکھوں میں اور سما جا میرے دل میں، آ جا میری آنکھوں میں اور سماجا میرے دل میں. ایسی محبت بھرا دل یا اللہ میری جان، میرے قلب کو اور میرے سینے کو محبت بھرا دل ایسا عطا فرما. اور یہ شعر پڑھ کر روتے تھے. تو اس زمانے میں حضرت کا کیا حال ہوگا؟ اور فرمایا کہ اس کے بعد جب میں طبیہ کالج میں تھا تو حضرت الہ آباد کے اندر، تو حضرت مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ، یہ نقشبندی سلسلے کے بزرگ ہیں، اور مفتی محمود الحسن صاحب گنگوئی رحمۃ اللہ علیہ سے حضرت شیخ الحدیث مولا زکریا صاحب رحمۃ اللہ علیہ نے سوال کیا تھا کہ اس وقت نقشبندی نسبت کا سب سے اونچا شخص کون ہے؟ تو مفتی محمود الحسن صاحب گنگوئی رحمۃ اللہ علیہ نے بتایا کہ مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ الہ آباد میں بزرگ ہیں. تو جب حضرت ان کے ہاں اپنی طبیہ کالج کے پڑھنے کے زمانے میں حضرت کی جب حاضر ہوئی تو فرمایا کہ وہ جوان تھے، مولانا شاہ محمد احمد صاحب کی جوانی کا زمانہ تھا، اور حضرت اشعار سنایا کرتے تھے، اپنے خود اشعار سنانا اپنی زبان سے. اور فرمایا کہ آواز بہت عمدہ تھی، حضرت کی آواز بہت عمدہ تھی، اور خود اپنی آواز میں سناتے تھے اپنے ہی اشعار. اور ہمارے بزرگوں نے ایک ادب بھی سکھایا کہ جب بیان شروع ہو جائے پھر نماز نہ پڑھے، فوراً آ کر بیٹھ جائے، ورنہ اصل تو طریقہ یہ تھا کہ پہلے سے آئے، اس کے بعد 2 رکعت نفل پڑھے صلاۃ توبہ کے، اور اللہ تعالیٰ سے دعا مانگے کہ اللہ تعالیٰ میرے گناہوں کو معاف فرما اور میں آپ کی محبت سیکھنے کے لیے آیا ہوں، میرے دل کے اپنی محبت کے انوارات سے بھر دیجیے. ادب سکھایا اور بغیر ادب کے کچھ نہیں ملتا. تو مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ کی خدمت میں جب میرے شیخ فرماتے ہیں پہلی دفعہ حاضری ہوئی تو حضرت اشعار پڑھ رہے تھے مولانا شاہ محمد احمد صاحب کہ تیرے بن سکون ہے نہ آرام ہے، تیرے بن سکون ہے نہ آرام ہے، تڑپنے سے ہم کو فقط کام ہے، تیرے بن سکون ہے نہ آرام ہے، محبت کا بس یہی انعام ہے، اور دل مضطرب کا یہ پیغام ہے، تیرے بن سکون ہے نہ آرام ہے، تڑپنے سے ہم کو فقط کام ہے، تڑپنے سے ہم کو فقط کام ہے، محبت کا یہی انعام ہے، اور جو آغاز میں فکر انجام ہے، جو آغاز میں فکر انجام ہے، شاید کہ تیرا عشق ابھی خام ہے، شاید کہ تیرا عشق ابھی خام ہے، کچا ہے، کچا، تو انجام کی فکر کرتا ہے، جبکہ اللہ تعالیٰ نے عاشقوں کا انجام تو بتا دیا، ان کے ہاتھ میں دے دیا، والعاقبت للمتقین، کہ انجام تو ہم نے عاشقوں کے ہاتھ میں دے دیا. میرے مرشد فرماتے ہیں کہ جان دے دی میں نے ان کے نام پر، جان دے دی میں نے ان کے نام پر، عشق نے سوچا نہ کچھ انجام پر، جان دے دی میں نے ان کے نام پر، عشق نے سوچا نہ کچھ انجام پر، اور میر مت مرنا کسی گلفام پر، گلفام پھول جیسے بدن والے، میر مت مرنا کسی گلفام پر، خاک ڈالو گے انہی اجسام پر. یہ پھول جیسے بدن والا مرے گا کہ نہیں مرے گا؟ پھر تم اپنے ہاتھوں سے اس کو دفن کرو گے. مرنے والوں پہ مرتے ہو اور اپنی زندگی کو، اپنی زندگی پر کیوں موت برسواتے ہو؟ حضرت خواجہ عزیز حسن مرزوب رحمت اللہ علیہ کیا فرماتے ہیں، ارے یہ کیا ظلم کر رہا ہے کہ مرنے والوں پہ مر رہا ہے، جو دم حسینوں کا بھر رہا ہے بلند ذوق نظر نہیں ہے. کیسا ذوق ہے ظالم کا، حسینوں کے چکر میں اپنی ایمان کو، زندگی کو برباد کر رہا ہے، اللہ تعالی کے قرب اور وفاداری کو چھوڑ کر. تو مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ اشعار سنانا، فرمانے حضرت کی مجلس میں اتنا مزہ آتا تھا کہ طبیہ کالج سے 4-5 بجے چھٹی ہوتی تھی، پھر عصر سے لے کر رات 11 بجے تک میں مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ کی مجلس میں بیٹھا رہتا تھا، بس روزانہ. میرے شیخ اور مرشد فرماتے ہیں کہ جس کو اللہ تعالیٰ اپنی محبت کا مزہ عطا فرماتا ہے، وہ اللہ والوں پر فدا ہو جاتا ہے. ان کی مجلس، ان کی صحبت میں بیٹھنا سے وہ اللہ کی تعالیٰ کی لذت اور قرب کا مزہ ملتا ہے اس کو. اور مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ نے کیا فرمایا، لطف جنت کا، لطف جنت کا تڑپنے میں جسے ملتا نہ ہو، لطف جنت کا تڑپنے میں جسے ملتا نہ ہو، وہ کسی کا ہو تو ہو لیکن تیرا بسم نہیں. یعنی جو شخص اللہ تعالی کے لیے اپنی حرام تمناؤں کا خون کرتا ہے، اپنی حرام آردوؤں کو ٹھکرا دیتا ہے، اللہ تعالی کے قانون کی عظمت کو سرانکوں پہ رکھتا ہے، اللہ تعالی اور اس میں جو تڑپ اور بے چینی ہوتی ہے اس گناہ سے بچنے میں، اس کے بدلے میں اللہ تعالی کی طرف سے کیا انعام ملتا ہے؟ اللہ تعالیٰ اپنے قربت، اپنی ذات کا مزہ عطا فرماتے ہیں. اور جنت کا مزہ کیوں؟ اس لیے کہ خالق جنت کا، خالق جنت کا مزہ ہے اصل میں یہ. جنت سے بڑھ کر مزہ ملتا ہے، کیونکہ اللہ کے لیے جو اپنی تمناؤں کا خون کرتا ہے تو اللہ تعالیٰ خالق جنت ہے نا بھائی، بس جنت سے بڑھ کر مزہ ملتا ہے میرے دوست. تو مولانا شاہ محمد احمد صاحب رحمت اللہ علیہ کی مجلس میں اس طریقے سے حضرت کی حاضری، پھر اس کے بعد وہیں پر حضرت مولانا شاہ عبد الغنی صاحب پورپوری رحمت اللہ علیہ کے ایک عزیز پڑھتے تھے، تو انہوں نے حضرت کے بارے میں حضرت معاشاہ صاحب پھلپوری رحمت اللہ علیہ کے بارے میں بتایا کہ وہ ایسی عبادت عاشقانہ اور ایسی، تو وہ جو عبادت کو اور لذت کو جو سنا تو میرے شیخ کا شوق ذوق جو تھا وہ بھی عاشقانہ، پیدا فرمایا کہ اس عبادت کے ذوق اور شوق کو سن کر مجھے بڑا شوق پیدا ہوا کہ میں حضرت معاشاہ صاحب پھلپوری رحمت اللہ علیہ کے پاس جاؤں کہ حکیم الامت مجدد ملت حضرت مولانا شاہ شف علی شاہ تھانوی رحمت اللہ علیہ کے بڑے خلفاء میں سے، اور تقریباً 7 برس یا 10 برس چھوٹے تھے حضرت، فرق تھا حکیم الامت سے عمر میں 7 برس یا 10 برس۔ پہلی دفعہ خط لکھا میرے مرشد نے کہ دلو جائیں شاہ قربانت کنم، اے میرے بادشاہ اے میرے شاہ میں اپنا دل اور جان آپ پر قربان کرتا ہوں۔ میرے مرشد فرماتے ہیں کہ جس کو اللہ تعالیٰ منزل کی تڑپ عطا فرماتے ہیں وہ شیخ پر اتنا فدا اور قربان ہوتا ہے، اور جو شیخ کو جو فرمائے کہ منزل کی جو تلاش کرتا ہے تو منزل کی تلاش کے لیے پہلے رہبر منزل کو تلاش کرتا ہے، اور رہبر منزل پر فدا ہونا یہ علامت ہے کہ یہ شخص متلاشی مولا ہے اور متلاشی منزل ہے، یہ یعنی منزل کو تلاش کر رہا ہے، اور رہبر کو فراموش کرنا یہ فراموش منزل ہے، فراموش منزل مولا ہے یہ، اور رہبر کو تلاش کرنا یہ کس بات کی علامت ہے؟ اس بات کی علامت ہے کہ یہ متلاشی منزل مولا ہے۔ یعنی اللہ تعالیٰ کو تلاش کرنے کے لیے پہلے کسی اللہ والے کو دامن پکڑے گا۔ بابا فرید الدین عطار رحمت اللہ علیہ کیا فرماتے ہیں، بے رفیق ہر کے شدھ رائش، جو کسی اللہ والے کے بغیر اللہ تعالیٰ کی محبت کے راستے میں چلنا چاہے گا تو عمر بگزشت او نشد آگائش، زندگی گزر جائے گی، لیکن اللہ تعالیٰ تو کیا عشق کے نام سے بھی واقف نہ ہو سکے گا، اس لیے فرمایا کہ جو شخص جس کو اللہ تعالیٰ اپنی محبت کا مزہ عطا فرمانا چاہتے ہیں اس کو رہبر منزل کی تلاش میں لگا دیتے ہیں، وہ تلاش کرتا ہے۔ اس لیے بعض لوگ پوچھتے ہیں کہ ہم اس زمانے میں کیسے کسی اللہ والے کو پائیں، تو ہم پوچھتے ہیں کہ آپ نے کیا تلاش کیا؟ آپ تلاش تو کریں، آپ نے تلاش اور جتن کیسے کی؟ کہیں نہیں بہت ڈھونڈا۔ کیسے ڈھونڈا؟ کیا ایسے ڈھونڈا جیسے آپ نوکری کی تلاش کرتے ہیں؟ ایسے ڈھونڈا آپ نے جیسے آپ لیلا کو تلاش کرتے ہیں؟ ایسے ڈھونڈا آپ نے؟ تو پتا چلا ایسے نہیں ڈھونڈا، صرف باتیں بنانا ہے میرے دوست۔ تو حضرت مولانا شاہ عبد الغنی صاحب پھلپوری رحمت اللہ علیہ کو پہلی ملاقات میں یہ شعر لکھ کر بھیجا، دلو جائیں شاہ قربانت کنا، اے میرے شاہ میں اپنا دل اور اپنی جان کو آپ پر فدا اور قربان کرتا ہوں۔ اور جب پہلی ملاقات، پہلی مرتبہ حاضری دی تو پہلی حاضری میں 40 دن لگائے اپنے شیخ کے پاس، آگے آ جانا، آپ کے دوست کو بھی بلا لو اپنے پاس۔ پہلی ملاقات میں 40 روز رہے، اور فرمایا کہ میں نے حضرت پھلپوری رحمت اللہ علیہ کو 40 روز کا جو کھانے کا خرچہ تھا اپنا بستر لے کر گیا، جو کھانے پینے کا خرچہ تھا وہ حضرت کو پیش کیا، حضرت نے لے لیا اس کو، اور فرمایا پھر بعد میں مجھے واپس کر دیا، یہ لو، ارے میاں یہ جو گندم بھری پڑی ہے یہ کس لیے، کھاؤ خوب، کیونکہ حضرت زمیندار بھی تھے، حضرت کو اللہ تعالیٰ نے دنیاوی مال خوب عطا فرمایا تھا، سب فرمایا لو کھاؤ، تم ذکر کرتے ہو کچھ دودھ بادام پی لیا کرو، ذرا بادام کھا لو۔ تو 40 روز ہے، اور پھر ایک دن فرمایا حال میں. فرمایا وہ جو میں نے اپنے مرشد کے پاس ابتدائی جوانی میں 40 روز لگائے تھے. ادھر جگہ ہے, یہاں آ جاؤ بھائی, قریب بیٹھنے کا ذوق ہو. اچھا ہے, جو ابتدائی زمانے میں ابتدائی جوانی میں 40 روز لگائے تھے, آج تک اس کا اثر, اس کے انوارات دل میں محسوس کرتا ہوں. اور پھر ایسے رہے کہ 17 برس میرے مرشد نے 17 برس اپنے شیخ کے ساتھ گزارے, حضرت مولانا شاہ عبد الغنی صاحب پھول پوری رحمت اللہ علیہ کے ساتھ. اور شیخ کا انتقال بھی حضرت پھول پوری رحمت اللہ علیہ کا انتقال بھی میرے شیخ فرماتے میرے سامنے ہوا. ایسے زندگی گزاری, جبکہ آخر زمانے میں حضرت کی ریڑھ کی ہڈی میں کچھ تکلیف تھی, کولے کی ہڈی ٹوٹ گئی تھی, تو استنجا بھی بستر پر فرماتے تھے اور میرے شیخ اس کو صاف کرتے تھے. ایسے خدمت کی دن اور رات, وفاداری نبھائی مرتے دم تک. جان تم پر نثار کرتا ہوں میں نہیں جانتا وفا کیا ہے. جان تم پر نثار کرتا ہوں میں نہیں جانتا وفا کیا ہے. پھر اس کے بعد حضرت پھول پوری رحمت اللہ علیہ کے انتقال کے بعد حضرت مولانا شاہ ابرار الاقصاب رحمت اللہ علیہ, جو حضرت حکیم الامت تھانوی رحمت اللہ علیہ کے آخری خلیفہ تھے, آخر میں خلافت دی, انتقال بھی آخری میں ہوا تمام خلافہ میں, اور حضرت پھول پوری کے ہاں حضرت والا مولانا ابرار الاقصاب رحمت اللہ علیہ آیا کرتے تھے, کیونکہ حضرت پھول پوری سے اصلاحی تعلق تھا, اپنی اصلاح کے لیے آتے تھے, تو حضرت سے دوستی تھی اس زمانے میں. تو فرماتے کہ جب اس کے بعد جب بیعت کی تو پھر اب سب تکلف وکلف, کیونکہ اب پیر ہو گئے, پہلے دوستی تھی اب پیر بنا لیا, اب ادب کچھ اور ہے. پھر ہنس کر فرمایا میرے شیخ نے, بھائی بات ہے کہ پہلے جو ہے چچا کے لڑکے لڑکیاں کھیلتے ہیں بچپن میں ساتھ, ایک کو گھوسا مارا, دوسرے کو لات ماری, بال کھینچ کر ماری, بیٹ اٹھا کر مارا, لیکن جب بڑے ہو گئے شادی ہو گئی تو اب کرے گا یہ. تو فرمایا اس کے بعد بس خود دیکھا, میں نے دیکھا, ایسے ادب سے بیٹھتے تھے جیسے تحیات میں بیٹھتے ہیں, ایسے حضرت والا ہردوئی کے سامنے میرے شیخ آرام فرما, یعنی زانو ادب, بہت ادب سے بیٹھتے تھے حضرت والا ہردوئی کے سامنے. تو میرے مرشد نے سنایا, لہٰذا ان تین بزرگوں کی صحبت اٹھائی میرے شیخ نے, حضرت مولانا شاہ محمد احمد صاحب پرتاپ گڑھی رحمت اللہ علیہ, حضرت مولانا شاہ ابو صاحب پھول پوری رحمت اللہ علیہ, اور حضرت مولانا شاہ ابرار الاقصاب صاحب رحمت اللہ علیہ, ان تین بزرگوں کی صحبت اٹھائی. لہٰذا انہیں کی باتیں سنایا کرتے. لہٰذا حضرت نے ایک بات سنائی کہ میرے شیخ اور مرشد مجھ کو جونپور لے گئے, ہندوستان کے شہر. اس زمانے میں وہاں کا تیل مشہور تھا, ہمارے شیخ کے ایک پیر بھائی ہندوستان کے رہنے والے, تو وہ کراچی آئے تھے, تو حضرت نے ان سے پوچھا کہ آجی صاحب کون کون سا تیل نکالتے ہو, کیا تیل بناتے ہو؟ انہوں نے کہا حضرت روغن گل, روغن بادام, چمبیلی, باپچی, سرسوں وغیرہ سب تیل نکالتے ہیں. تو حضرت نے پوچھا حاجی صاحب کبھی نفس کا بھی تیل نکالے؟ وہ کاروباری آدمی, انہوں نے پوچھا کہ نفس کے تیل کا کیا فائدہ ہوتا ہے؟ فرمایا نفس کے تیل کا یہ فائدہ ہوتا ہے کہ جس کو لگا دو وہ بھی ولی اللہ بن جاتا ہے, اللہ والا بن جاتا ہے. اور نفس کا تیل بنتا کیسے, پوچھا بنتا کیسے یہ نفس کا تیل, میرے مرشد سے پوچھا, حضرت نے فرمایا نفس کا تیل ایسے بنتا ہے کہ اپنی حرام خواہش, اللہ تعالی کی نافرمانی کی جو خواہش دل میں پیدا ہو, نفس اس کا تقاضا کرے, اس پر عمل مت کرو, بس اس پر عمل نہ کرنے سے نفس کا تیل نکلے گا, بس اس تیل کو جہاں لگا دو گے تم بھی ولی اللہ ہو جاؤ گے, وہ بھی ولی اللہ ہو جائے گا. کولو میں پھیلتے ہیں نا, کولو میں, تو وہ جو کولو میں نفس کو بھی تو کولو میں ڈال دیا, اللہ تعالی کی محبت اور مجاہدے کی چکی میں ڈال دیا. بس میرے دوستو,
اللہ تعالیٰ کی نافرمانی کی راہ سے بچنے میں جو غم اور تکلیف آئے وہ اسی سے نفس کا تیل نکلتا ہے. اور پھر بات یہ ہے, ایک آدمی کسی عورت کو دیکھتا ہے, 16 سال کی ہے اور کیسی ہے, 16 کی ہے, اور کیسے پتہ چلے وہ 16 کی ہے, جس کو دیکھتے ہی یہ ٹین بجانے لگے خوشی کے مارے کہ ٹین بجاؤں گا ٹین, اس لیے اس کا نام رکھا 16. جس کو دیکھتے یہ ٹین بجانا شروع کر دے گا, ٹینوں کو دیکھ کر خوشی آنا کہ واہ 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 تو بڑا مزہ آئے گا, اس کو دیکھیں گے نئے نئے ڈیزائن کو دیکھیں گے. لیکن میرے مرشد فرماتے ہیں کہ اگر تم اللہ کے لیے اس ڈیزائن کو ریزائن دے دو تو تمہیں ڈیزائنر مل جائے گا, اور جس ڈیزائن پر تم مرے ہو 16 کا یا 18 پر یا 17 پر, تو یہی جب 17 اور 16 اور 18 جب 60 کی ہوگی یعنی 60 سال کی, اب اس کا جغرافیہ بدل جائے گا. تو جس جغرافیہ پہ تم مرے ہو اب نتیجہ کیا ہوگا, اب اس جغرافیہ کو دیکھ کر بھاگے گا. اب جغرافیہ کیا ہو گیا, وہی معشوقہ کہ جس کے کالے بال گورے گال شربتی آنکھیں نیم باز جادو بھری آنکھیں اور اس کے گال ٹماٹر جیسے, اس کے ہونٹوں کو دیکھ کر جو پاگل بنا ہے, اس کی چال سے جو دیوانہ بن رہا ہے. لیکن جب وہی نقشہ اب جغرافیہ بدل رہا ہے, کیا جغرافیہ ہو گیا, اب اس کے چہرے پر 12.5 نمبر کا چشمہ لگ گیا, موٹے شیشے والا 12.5 نمبر کا, اور اس کے جو آنکھیں جن سے شربت روح افزا ٹپک رہا تھا ان آنکھوں میں کیچڑ بہنے لگا, اس کے گال اندر پچک گئے, ایک دو انچ اندر چلے گئے, اور دانت نکال کر وہ حسینہ ٹوتھ پیسٹ کر رہی ہے اس پر دانتوں پر, گردن جو ہے وہ جو سرائی نما گردن تھی وہ ٹوٹ گئی, اس کی کمر جھک گئی, ہاتھ میں لاٹھی ہو گئی. اب نتیجہ کیا ہے, اب عاشق اس کو دیکھے گا؟ لہذا کسی کی حال کو نہ دیکھے, مستقبل دیکھے اس کا. عقل مندی کی بین الاقوامی تعریف یہ ہے, عقل کی بین الاقوامی تعریف کیا ہے کہ جو انجام پر نظر رکھے, اور موجودہ ڈیزائن کو دیکھنا, کیا خوبصورتی ہے, کیا نزاکتیں ہیں, اور پاگل بننا یہ حماقت کی نشانی ہے میرے دوست. ان کو دیکھنے سے پائے گا نہیں, لاکھ دیکھ لے. اور اگر کسی کی بیوی کو دیکھے گا تو جس کے ٹین کو دیکھ کر ٹین بجا رہا تھا, اب اس ٹین کا انجام سنو, اس کے ٹین کو دیکھ کر اس کی راتوں کی نیند اڑ جائے گی, راتوں کو اس کے خیالات پکائے گا, سوچے گا اس کے بارے میں, اب نیند نہیں آ رہی, اب پریشان ہے کہ کاروبار پہ بھی جانا ہے, ملازمت یونیورسٹی بھی جانا ہے, لیکن نیند نہیں آ رہی, تب کیا کرے گا, ویلیم 5 کھائے گا. تو میرے شیخ اور فرماتے ہیں, نہ دیکھو کسی کی وائف ورنہ کھانی پڑے گی ویلیم 5, یہ نیند کی گولی ہے نا. لیکن ویلیم 5 سے تھوڑی نیند آتی ہے, اس کے بعد کچھ دن تو وہ اثر کرے گی گولی, لیکن یہ ظالم اللہ تعالی کی نافرمانی کی راہ سے جو حرام لذت کو درامد کر رہا ہے اس کی وجہ سے وہ گولی بھی اثر کرنا چھوڑ دے گی. اب ویلیم 5 کے بعد اب کیا کھائے گا, ویلیم 10. اب وہ ویلیم 10 کھائے گا, کیوں, کیونکہ 5 سے نیند نہیں آ رہی, اب 10 کھائے گا, پھر 10 کو کھانے کے بعد پھر نیندیں اڑیں گی, چکر لگائے گا لیلا کی گلی کے, ادھر ادھر گھومے گا کہ کہیں سے سکون مل جائے. اور سکون وہ چیز ہے میرے پیارے دوستو, یہ سپر مارکیٹوں میں نہیں ملتی ہے, میکرو اور میٹرو میں نہیں ملتا یہ, اور ڈپارٹمنٹل اسٹور ساری دنیا میں نہیں ملتا. یہ سکون آسمانوں سے اترنے والی چیز ہے جو اللہ تعالیٰ اپنے فرما برداروں کو عطا فرماتے ہیں. میرے مرشد اسی لیے فرماتے ہیں, اگر سکون دل ہوتا پیٹرول کی مانند, اگر سکون دل ہوتا پیٹرول کی مانند زمین میں کر کے بورنگ اس کو ہر کافر بھی پا جاتا، وہ بورنگ کرتا اور کافر بھی اس کو حاصل کر لیتا، لیکن میرے دوستو یہ سکون زمین میں سے نہیں نکلتا بلکہ آسمانوں سے اترتا ہے. سکون دل اترتا ہے فلک سے اہل تقویٰ پر، سکون دل اترتا ہے فلک سے اہل تقویٰ پر. بدو حکم خدا سائنسداں پھر کیسے پا جاتا؟ بغیر اللہ تعالی کے حکم کے سائنسدان اس کو حاصل نہیں کر سکتا. لہذا اس ڈیزائن کو دیکھ کر پاگل بننا اور ان کو دیکھ کر خوش ہونا اور اللہ تعالی کی لعنت خریدنا، ان حسینوں کا حال یہ ہے جیسے وہ ایسکیلیٹر بجلی کی سیڑھیاں ہوتی ہیں، سلم الکہربائیہ. اگر آپ حرم شریف جائیں وہاں لکھا رہے گا اور عرب ممالک میں لکھا ہوتا ہے سلم الکہربائیہ، وہ ایسکیلیٹر جو بجلی کی سیڑھیاں ہوتی ہیں کہ ایک سیڑھی پر قدم رکھو آخری سیڑھی پر خود پہنچ جائے گا. بس یہ بدنظری بھی یہی ہے کہ جو اگر بدنظری سے بچ جائے تو اللہ تعالی کی نافرمانی کے دوسری انجام جو ہے بدماشیوں کا اس سے بھی بچ جائے گا. ورنہ اگر جو آدمی نظر کی حفاظت نہیں کرے گا پھر اس کے بعد جو شہوت بھڑکے گی، اپنے ہاتھ سے جوانی ضائع کرنا، ننگی فلمیں دیکھنا، ننگی تصویریں دیکھنا، جوانی ضائع کرنا اور زنا اور لڑکوں سے بدفیلی کرنے جیسے کام میں مبتلا ہوگا صرف نظر کی حفاظت کرنے کی وجہ سے. اور اگر نظر پر پہرا مضبوط لگا لے، نظر پر پہرا مضبوط لگا لے تو اس کا انجام اور کیا ہوگا، نتیجہ یہ ہوگا کیا کہ چین اور سکون سے رہے گا. تو ان حسینوں کا جب جغرافیہ بدلے گا پھر بڑے بڑے عاشق نہیں پوچھیں گے جناب یہ آج 16-18 سال کی جو بڑی غضب کی معلوم ہو رہی ہے، 10 سال بعد اس کا نقشہ بدلے گا، پھر 10 سال بعد اور بدلے گا، پھر 10 سال بعد اور بدلے گا، پھر 10 سال بعد جب بدلے گا اب وہ نانی دادی ہو گئی، اب لاؤ اب پلاؤ ان کو مرنڈا، کھلاؤ ان کو انڈا، اب ان کے موبائل میں بیلنس ڈال کے دکھاؤ ذرا نانی اما کے موبائل میں، اور نانی اما کو ذرا مس کال دے کر تو دکھاؤ. اب نانی اما کو کوئی پوچھنے والے نہیں ہے، اس کو کوئی مس کال بھی نہیں دے گا، مس کال بھی اسی کو دے گا. مس کال کس کو دے گا؟ جس سے کس ملے. اب نانی اما کی کس کر کے کیا کرے گا، ہے نا؟ نانی اما کو کہے گا کیونکہ اس کی کس کیسے کرے گا؟ وجہ یہ کہ اس کے گال جو ہے وہ اندر تو پچکے ہوئے ہیں، اب اس کے گال کا چمہ کیسے لے گا؟ یہ گال جو اندر دھس گئے کیسا حال ہوتا ہے؟ بالکل گال پچک گئے نا، تو اب کیسے چمہ لے گا اس کا بھائی؟ پہلے تو گال کو اٹھانا پڑے گا پھر لے گا نا، اس کے بغیر تو لے نہیں سکتا. اب اس کو مس کال نہیں دے گا کیونکہ اب اس سے کس نہیں ملے گی. اس لیے میرے پیارے دوستو آہ میرے مرشد فرماتے ہیں کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، کسی خاکی پہ مت کر خاک اپنی زندگانی کو، جوانی کر فدا اس پر کہ جس نے دی جوانی کو. اللہ تو اپنی جوانی کو خالق جوانی پر قربان کر دو تو یہ جوانی کو کیا اللہ تعالیٰ کے پاس جو جوانی جمع ہو جائے گی میرے پیارے دوستو وہ جوانی، یہ بڈھا بھی ہو جائے گا لیکن خالق شباب اس پر تاری رہے گا. ورنہ جوانی میں کیا عالم ہوگا، اپنی جوانی برباد کر کے حسینوں کے چکروں میں. آ ایک بزرگ کیا فرماتے ہیں، سنبھل کر رکھ قدم اے دل بہار حسن فانی میں، سنبھل کر رکھ قدم اے دل بہار حسن فانی میں، ہزاروں کشتیوں کا خون ہے بہرے جوانی میں. کتنے جوانوں کی جوانیاں جوانی کے طوفان میں سمندر میں برباد ہو گئی، صرف کس وجہ سے؟ یہ ننگی فلمیں، یہ ننگی تصویریں، یہ اپنے ہاتھ سے جوانی ضائع کرنا، حسینوں کے چکر میں گھومنا، لانڈوں کے چکر میں گھومنا اور ان عشق بازیوں میں لڑانا، جوانی برباد ہو کے رہ گئی، کسی کام کے نہیں رہے. نہ خدا ملا نہ وصال صنم، نہ خدا ملا نہ ہی وصال صنم، نہ ادھر کے رہے نہ ادھر کے. اور جب جوانی ختم ہو گئی مال ختم ہو گیا، مال بھی دینا پڑتا ہے حسینوں کو، ایسے تھوڑی پڑتی ہیں. کتنے آپ اسمارٹ بنتے رہے ہینڈسم بنے لیکن جب تک جیب میں مال نہ ہو کوئی حسین نہیں پٹے گی. वो है ना, मैंने कहा दिल रुबा, उसने कहा बैलेंस भिजवा। मैंने कहा दिल रुबा, उसने कहा बैलेंस भिजवा। उसने कहा ये तो पट गया मुझसे, ला मेरे मोबाइल में बैलेंस डाल, मिस कॉल चाहते करूं। मैंने कहा दिल रुबा, उसने कहा बैलेंस भिजवा। मैंने कहा पैसे नहीं, उसने कहा कैसे नहीं, मुफ्त में इश्क लड़ाता है, मैकडॉनल्ड नहीं लेकर जाएगा क्या मुझको। मैंने कहा महंगाई है, पेट्रोल महंगा, हर चीज महंगाई। मैंने कहा महंगाई है, उसने कहा जा इससे तू मेरा भाई है। क्या आलम है मेरे दोस्तों, किन के चक्करों में अपनी जवानी। और फिर ऐसे मासूम ये हैं कि ये यार लोग मनाते ना वैलेंटाइन डे, इश्कबाजी का दिन है वैलेंटाइन डे। तो वैलेंटाइन डे था, एक लड़की गई स्टोर पर, उसने वहां जाकर पूछा कि आपके पास वो वाला कार्ड है। पूछा कौन सा कार्ड, कहा यू एंड ओनली यू, तुम और सिर्फ तुम। कहा मिल जाएगा, कितने चाहिए। उसने कहा 20 दे देना। ये आलम है, यानी पता चला माशू का एक है और 20 आशिकों को मोतिया बना रही है। अरे इधर बैठो ना करीब, इधर आ जाओ, तुम वहां बैठे रहो, आप लोग करीब बैठो, इधर आ जाओ करीब बैठो। यानी एक माशूका है, एक माशूका है और कितनों को मोतिया बना रही है, 20 को मोतिया। मोतिया समझते हैं ना, नहीं समझते। अरे मोतिया का फूल नहीं पता। लेकिन दूसरा मोतिया जो मैं कह रहा हूं उसके लिए आपको थोड़ी सी तरमीम करनी पड़ेगी। वो कैसे, बोलना नहीं, अंदर ही अंदर मीम की जगह चे लगा लो, कह रहा हूं ना। ये 20 को मोतिया बना रही थी, एक एक पसीना, एक माशू का, और कार्ड सबको भेज रही है, सिर्फ तुम और सिर्फ तुम, यू एंड ओनली यू, आई मिस यू। अजीब बेवकूफी हमाकत की चीज है। क्या मैं झूठ बोल रहा हूं क्या, क्यों भाई बताओ, क्या मैं गलत बोल रहा हूं, मेंबर है, रसूल है। एक माशू का 10 को, 10-10 को उल्लू बना रही होती है, फिर जब माल खींच लेती है, फिर उसके बाद आखिरी ताबूत में आखिरी कील ठोकने के लिए उसको बुलाती है फिर KFC पर, और वहां पहले से दूसरे आशिक जमा होते हैं। फिर वो आती, क्या पूछे क्यों बुला रही, आज मैं तुम्हें अपने भाई से मिलवाऊंगी। फिर वो भाई आएगा वहां पर, उसको कहती ये मुझे छेड़ता है, ए दनादन, वही ठुकाई होती है उसकी, हर मकाम पर उसके जूते पड़ते। आ जहर खिलवा दिया हसीनों ने और मार डाला तमाशबीनों ने, जहर खिलवा दिया हसीनों ने और मार डाला तमाशबीनों ने। ये हसीन जहर तक खिलवा देते हैं। इसलिए मेरे प्यारे दोस्तों, आ अल्लाह ताला का कितना एहसान अजीम है कि अल्लाह ताला ने हमें नजर की हिफाजत का हुक्म दे दिया कि तुम इनको मत देखो, तुम देखोगे पागल बनोगे, और नहीं देखोगे चैन से रहोगे, और न देखने से जो तुम्हारा दिल टूटेगा, उस टूटे हुए दिल को हम अपनी तजल्लीगाह बना देंगे। तुम इन हसीनों को देखकर क्या हासिल करोगे, क्या लोगे इनसे, इनके पास पैखाना, पेशाब, गंदी हवा, पसीना और बदबू के अलावा क्या है इनके पास, इनसे क्या लोगे। और अल्लाह के पास, वो अल्लाह ताला जिसने सारे आलम के आमों को रस दिया और रस पैदा करता है, वो अल्लाह, जब मोमिन बंदा अल्लाह ताला की फरमाबरदारी करता है, अल्लाह ताला के हुक्म की खातिर से अपने दिल को तोड़ देता है, तो अल्लाह ताला उसके दिल में ऐसी मिठास अदा फरमाता है, ऐसे ईमान की हलावत अदा फरमाता है कि सारे आलम के जो आम का रस है वो उसके दिल में उसकी लज्जत आ जाती है। वो सिफत, वो जात, अल्लाह ताला की जात अपनी वो सिफत उसको अता फरमाता है कि जिसके जिससे उसके दिल में ऐसी मिठास आती है कि हसीन क्या जाने, वो नमक और हुस्न के जलवे अता फरमाता है, ये हसीन क्या जाने। वो अल्लाह ताला सारे हसीनों का पैदा करने वाला है, सारे हुरों को, जन्नत की हुरों का पैदा करने वाला है, आमों सब आम सेब और अंगूर में रस का पैदा करने वाला है, शक्कर का पैदा करने वाला है, शुगर और चीनी का। मेरे दोस्तों, अल्लाह ताला ने अपने नाम में ऐसी मिठास रखी है, ऐसी लज्जत रखी है कि ये हसीन, ये बादशाह, ये माला दौलत वाले, ये सूरज और चांद वाले क्या जाने जो अल्लाह ताला के कुर्ब में लज्जत और मजा अता फरमाए अल्लाह ताला। इसलिए मेरे शेख, मेरे पीरो मुर्शिद फरमाते हैं, लज्जतें दो जहां मिली मुझको तुम्हारे नाम से, लज्जतें दो जहां मिली मुझको तुम्हारे नाम से और मुझको तुम्हारे नाम से लज्जतें दो जहां मिली। दो जहां का मजा अल्लाह ताला अपने आशिकों को अता फरमाता है। कैसे? अल्लाह ताला अपनी फरमाबरदारी की बरकत से जो अपनी हराम ख्वाहिशात का खून कर देता है, अपनी हराम तमन्नाओं को ठोकर मार देता है अल्लाह ताला की रिजा और खुशी के लिए। तो मेरे दोस्तों, जो दिल टूटता है अल्लाह ताला टूटे हुए दिल को बर्बाद नहीं करता। एक बुजुर्ग माशा मोहम्मद अहमद साहब रहमतुल्लाह अलैह क्या फरमाते हैं, बर्बादे मोहब्बत को न बर्बाद करेंगे, बर्बादे मोहब्बत को न बर्बाद करेंगे, मेरे दिले नाशाद को वो शाद करेंगे। ऐसा नहीं कि एक बंदा अल्लाह ताला की रिजा और खुशी के लिए, अल्लाह ताला की रिजा और खुशी के लिए एक बंदा अपनी हराम तमन्नाओं का खून कर दे, अपनी हराम ख्वाहिशों को ठुकरा दे, अपनी हराम ख्वाहिशात को तोड़ दे और अल्लाह ताला भी उसे बर्बाद कर दे। आशिक कशुद के आपके बहालस हाथ यार नजर न कर, आशिक कशुद के बहालस यार नजर न कर, ऐ ख्वाजा दर्द ने वगरना तबीब। आज तक कोई अल्लाह ताला का आशिक ऐसा नहीं गुजरा कि जिसने अल्लाह ताला की मोहब्बत में अपनी हराम तमन्नाओं को तोड़ दिया, अपनी हराम ख्वाहिशात को ठुकरा दिया और अल्लाह ताला ने उसे बर्बाद कर दिया, ऐसा नहीं हुआ मेरे दोस्तों। लिहाजा हदीस शरीफ में क्या आता है कि हदीस शरीफ में आता है कि एक बंदा, कयामत का दिन है और दिल ही दिल में वो डर रहा है कि अल्लाह आज कयामत का दिन है, मिजान अदल कायम है लेकिन मेरे पास कोई नेकी नहीं है, उसका ये आलम है। और कहा आज तो खैर नहीं, आज मेरे साथ क्या मामला होगा। अब उस मालिक को देखो, वो बंदा पेश होता है कोई नेकी नहीं, अल्लाह ताला फरमाते जाओ जन्नत में जाओ। हैरान होता है कि अल्लाह मेरे पास कोई नेकी नहीं है, आपने जन्नत में कुछ मुझे कैसे भेज दिया। मेरे शेख और मुर्शिद ने यह रिवायत सुनाई, फरमाया कि अल्लाह ताला फरमाएगा, ये बंदा तू मुझसे गाफिल था, तू मुझे भूल गया था लेकिन मैं तुझे नहीं भूला था, मैं तुझसे गाफिल नहीं था, तुझे याद नहीं है। एक रात थी तो रात को तू सो रहा था, सोते सोते तेरी आंख खुल गई, आंख खुली तो तूने करवट ली, करवट लेकर तेरे मुंह से मेरा नाम निकला, अल्लाह। बस वो जो तेरा नाम निकला उस नाम लेने को तू भूल गया था लेकिन मैंने तेरा वो नाम लेना कबूल कर लिया, आज उसकी बरकत से तेरी जिंदगी भर की खताओं को माफ करके तुझे जन्नत में भेजता हूं। सोचो उस अल्लाह को, एक मरतबा भूले से नाम निकल गया, वो नाम लिया भूल गया कि मैंने अल्लाह का नाम लिया है, लेकिन उस मौला को देखो, उस पाक मौला को देखो, बंदे के एक दफा नाम लेने को कबूल फरमा रहे हैं और उसको जन्नत अता फरमा दे। जरा इन लैलाओं का तसव्वुर करो कि बंदा इनको याद कर करके रोता है, अपनी जवानी, अपनी जिंदगी, अपना माल, अपना सेहत, अपना ईमान, अपना सब कुछ बर्बाद कर देता है लेकिन उसके बाद भी लैलाओं की तरफ से सिर्फ लातों जूतों के अलावा गालियों के सिवा कुछ नहीं मिलता। फिर भी इनके चक्कर में घूमने वाला उससे बढ़कर इंटरनेशनल अहमक, बेवकूफ, गधा और बंदर नहीं है वो शख्स जो इन लैलाओं पर मर रहा है, जो इसको कुछ नहीं देने वाले। अब एक आदमी इंटरनेट पर नंगी फिल्में देख रहा है, नंगी तस्वीरें देख रहा है, क्या मिल रहा है उसे, जरा मुझे बताए। वो उसमें दो, एक लड़का एक लड़की बदमाशी कर रहे हैं, अरे तुझे क्या मिला। बस पागल बने हुए, पागल। वजह क्या है? सुकून चाहता है ये। अरे सुकून इन चीजों में नहीं है, ये समझता है मैं फिल्में देख लूंगा, गाने और नंगी तस्वीरें देखूंगा, मुझे बड़ा मजा आएगा, कैसा कलेक्शन है मेरे पास नंगी फिल्मों का और नंगी तस्वीरों का कलेक्शन मोबाइल में, कंप्यूटर पर और जगह जगह इसने रखा हुआ है। क्या समझता है कि मुझे सुकून मिलेगा। ये बादशाह, ये बादशाहों को बादशाहत में सुकून नहीं है। इसलिए मेरे शेख फरमाते हैं कि शाहों के सरों में ताज घरा से दर्द सा अक्सर रहता है, شاہوں کے سروں میں تاج گرا سے درد تاکتر رہتا ہے. کیا وجہ ہے؟ وجہ یہ ہے کہ بادشاہ تخت پر تو بیٹھا ہے لیکن اس کے جو نیچے اپوزیشن کا ڈنڈا ہے اس نے اس کو چین سے نہیں بیٹھنے دیتا. کوئی بادشاہ ایسا نہیں ہے کہ جس کو اپوزیشن کا خوف نہ ہو. لگا اپوزیشن کے ڈنڈے کی وجہ سے اس کے سر میں درد ہے, اس کو چین اور سکون نہیں ہے. کروڑوں کروڑوں روپیہ عوام کا, کروڑوں روپیہ صرف حفاظت پر خرچ کیا جا رہا ہے, سیکورٹی پر. عوام کی جیبیں کاٹ کر, ان کے پیٹ کاٹ کر. وجہ کیا ہے؟ یہ چاہتے ہیں سکون. سکون ان چیزوں میں نہیں ہے میرے دوستو. شاہوں کے سروں میں تاج گرا سے درد ساکھر رہتا ہے اور اہل وفا کے سینوں میں ایک نور کا دریا بہتا ہے اور وہ اس نور کے دریا سے نہ خود مستفید ہوتے ہیں بلکہ ان کے پاس کے بیٹھنے والے ان کو بھی اللہ تعالیٰ اس نور کے دریا سے وہ لذت عطا فرماتے ہیں کہ ان کے قلب کو سکون, چین اور اطمینان ملتا ہے. ایسی لذت اللہ تعالیٰ عطا فرماتے ہیں. تو وہ اللہ تعالیٰ جو ایک مرتبہ نام لیا بندے کا اور بھول گیا بندہ, بندے نے ایک مرتبہ نام لیا اور بھول گیا, اس ایک مرتبہ نام لینے پر اللہ تعالیٰ کے اتنے احسانات, اتنا انعام عظیم مل رہا ہے. تو جو بندہ اللہ کا نام لے گا کیا عالم ہوگا میرے دوستوں کا. لذت دو جہاں ملی مجھ کو تمہارے نام سے, اور مجھ کو تمہارے نام سے لذت دو جہاں ملی. اللہ تعالیٰ کا نام سارے عالم کے مزے, سارے عالم کی بادشاہت کا حاصل کنکلوژن ہے, حاصل ہے. بادشاہ کیا جانے کہ اللہ تعالیٰ اپنے عاشقوں کو کیا لذت اور کیا نشہ, کیا سلطنت عطا فرماتے ہیں. حضرت خواجہ عزیز حسن مزدور رحمۃ اللہ علیہ فرماتے ہیں, جو بیٹھے خدا کی یاد میں سب سے بے غرض ہو کر, یعنی بادشاہوں کے بادشاہ سے بے غرض, مالداروں کے مال و دولت سے بے غرض, سورج اور چاند کی روشنی سے بے نیاز, اور حسینوں کے حسن سے بے غرض ہو کر صرف کس لیے بیٹھا ہے؟ اللہ کو یاد کر رہا ہے. جو بیٹھے خدا کی یاد میں سب سے بے غرض ہو کر, تو اپنا بوریا بھی پھر ہمیں تخت سلیمان تھا. حضرت سلیمان علیہ السلام کیا اللہ تعالیٰ نے شان و شوکت عطا فرمائی تھی, پیغمبر بادشاہت عطا فرمائی اللہ تعالیٰ نے, تخت پر ابابیل پرندوں کے سائے سے اڑتا ہوا جا رہا ہے تخت. ایک شخص نے دیکھا, اس نے کہا سبحان اللہ کہ اللہ تعالیٰ نے آج داؤد علیہ السلام کی اولاد کو کیا شان و شوکت ماشاءاللہ عطا فرمائی ہے. بس وہ جو سبحان اللہ تھا, اس کا نور زمین سے لے کر اڑ کر گیا آسمان پر. نبی سلیمان علیہ السلام نے اس شخص کو اٹھوا لیا اوپر, پوچھا تو نے کیا کہا تھا؟ اس نے کہا کہ حضرت اللہ تعالیٰ نے جو آپ کو عزت اور شان و شوکت دنیاوی بھی عطا فرمائی ہے, نبوت اور پیغمبر تو مقام ہے, لیکن آپ کو اللہ تعالیٰ نے جو دنیاوی شان و شوکت عطا فرمائی, بس میرے منہ سے بے اختیار سبحان اللہ نکل گیا. بس حضرت سلیمان علیہ السلام نے کیا فرمایا؟ فرمایا کہ جو تیرا سبحان اللہ جو ہے نا, داؤد علیہ السلام کی اولاد کو جو اللہ نے عطا فرمایا, تیرا ایک سبحان اللہ اس سے بڑھ کر ہے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما ایک مرتبہ تشریف لے جا رہے تھے, ایک جگہ راستے میں قبر دیکھی, اترے قبر کے قریب, قبلے کی طرف رخ کیا, دو رکعت پڑی, واپس آ کے سفر پر چلے. ساتھیوں نے پوچھا حضرت یہ بات سمجھ میں نہیں آئی, آپ کیا کر رہے ہیں؟ تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ نے فرمایا کہ میرے محبوب صلی اللہ علیہ وسلم نے فرمایا, یہ جب بندہ مر جائے گا, مرنے کے بعد وہ تو مرنا کرے گا, اے کاش کہ مجھ کو اتنا وقت مل جائے کہ میں دو رکعت نماز پڑھ لوں, کاش مجھ کو اتنا وقت مل جائے کہ میں دو رکعت نماز پڑھ لوں. تو حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ آج اللہ تعالیٰ نے مجھے یہ موقع عطا فرمایا, اور یہ قبر والا کس کی تمنا کر رہا ہوگا مجھے موقع عطا فرمایا, تو میں نے سوچا کہ میں یہ نعمت کیوں نہ حاصل کر لوں. ایک ایک گھڑی اور لمحہ کتنا قیمتی ہے میرے دوست, جس کو ہم فضول ضائع کرتے ہیں. ایک ایک دفعہ اللہ کا نام لے رہا ہے, کیا انعام عظیم مل رہا ہے اس کو. اس لیے میرے شیخ اور مرشد نے فرمایا ایک مرتبہ جس شخص نے اخلاص سے, محبت سے اللہ کا نام لیا, فرماتے کہ میرا ذوق یہ کہ اللہ تعالیٰ اس کو جہنم میں نہیں ڈالیں گے. میرے شیخ حضرت مولانا شاہ حکیم محمد اختر صاحب بہت برکاتہم فرماتے ہیں, تو حضرت پھولپوری کی جو خدمت پر آئے، فرمایا حضرت پھولپوری ایسی عبادت کرتے تھے، 5 پارے روزانہ قرآن مجید کی تلاوت، کبھی 10-10 پارا مناجات مقبول پوری، قصیدہ بردہ پورا، اور ہر 2-2 رکعت کے بعد دعائیں مانگتے تھے لمبی، اور سجدے میں روتے بہت تھے، تہجد کی نماز میں بہت روتے تھے، اور ہر 2-2 رکعت کے بعد جگہ بدل لیتے تھے. پھر میرے شیخ نے شعر پڑھا، آنسو گرا رہا ہوں جگہ چھوڑ چھوڑ کے، آنسو گرا رہا ہوں جگہ چھوڑ چھوڑ کے، دیوانہ بھاگا جائے زنجیر توڑ توڑ کے. یہ آنسو جو ہے اللہ کا دیوانہ اور عاشق ہے. آنسو گرا رہا ہوں جگہ چھوڑ چھوڑ کے، اور دیوانہ بھاگا جائے زنجیر توڑ توڑ کے. کیا ذوق ہے دیکھیے. اور روتے تھے، اور فرمایا کہ جب تلاوت کرتے تھے ہر 8-10 10-20 آیت کے بعد ایک زور سے نعرہ مارتے تھے اللہ. فرمایا کہ ایسا وہ اللہ کا نام ہوتا تھا کہ دل ہل جاتا تھا ایسے درد سے. اور فرمایا ایسا لگتا تھا کہ جیسے حضرت کے دل میں جو نور بھر گیا ہے، جو نور اسٹیم بھر گئی ہے، اگر اللہ کا نام نہ لے تو دل پھٹ جائے. جیسے اسٹیم انجن میں اسٹیم بھرتے نا، پھر ڈھکن کھولتے تاکہ وہ انجن ورنہ پھٹ جاتا ہے. وہ فرمایا ایک دفعہ قرآن مجید کی تلاوت فرما رہے تھے، آسمان کو سر اٹھایا اور اللہ آنکھ میں آنسو ہے اور اللہ تعالیٰ سے عرض کر رہے ہیں آ جا میری آنکھوں میں، سما جا میرے دل میں. ایسی عاشقانہ عبادت. فرمایا کہ ایسی عبادت کرتے تھے جیسا بھوکا بریانی پر ٹوٹتا ہے، مزیدار اور لذیذ بریانی پر ٹوٹتا ہے. فرمایا ایسی حضرت پھولپوری رحمت اللہ علیہ عاشقانہ عبادت کرتے تھے کہ جیسا بھوکا ہے. اور فرمایا کہ ایک مرتبہ حضرت کو 104 بخار تھا، 104 بخار. میرے شیخ فرماتے ہیں مجھ کو فرمایا حضرت نے، لاؤ میرا لگاؤ، مسلح بچھاؤ ممبر میں، محراب میں تکیے لگاؤ، مسلح بچھاؤ، اور لاؤ میری مناجات مقبول قرآن مجید اور قصیدہ بردہ تسبیح اٹھا کر لاؤ. ہاں پھر سارے معمولات پورے کیے، اور سارے معمولات پورے کر کے پھر اس کے بعد آنکھ میں آنسو آ گئے، رونے لگے، اور رو کر فرمایا کہ میرے مرشد حکیم الامت مجدد ملت حضرت معاشاہ شف علی صاحب تھانوی رحمت اللہ نے فرمایا تھا، کرنے کے کام تو کرنے سے ہوتے ہیں، کرنے کے کام تو کرنے سے ہوتے ہیں. فرمایا کرو کام. اب کوئی بیٹھا رہے، بیٹھا رہے تو یہاں سے اٹھ کے آگے بھی نہ جا سکے گا، کاہل کی طرح تھوڑی ہے. وہ جو ایک کاہل تھا سست اور لیزی، اس کی بیوی نے کہا تو اتنا کاہل ہے، اتنا کاہل ہے، اگر دنیا میں عالمی مقابلہ ہو کاہلی کا تو تو اول نمبر آئے. تو کیا کہتا ہے، کہتی تو تو ٹھیک ہے لیکن جائے کون. تیرا کہنا تو ٹھیک ہے لیکن جائے کون، ایسا کاہل. بس میرے دوستو یہ موقع ہے، ظالم ابھی ہے فرصت توبہ نہ دیر کر، ظالم ابھی ہے فرصت توبہ نہ دیر کر. وہ بھی گرا نہیں جو گرا پھر سنبھل گیا. ابھی تو موت میں، ابھی حیات ہے باقی. میں اپنے سارے گناہوں پہ یوں شرمندہ ہوں، جو اڑ نہ پائے فضا میں میں وہ پرندہ ہوں. الہی طاقت پرواز کراتا مجھ کو، ابھی حیات ہے باقی، ابھی میں زندہ ہوں. ہم نے طے کی، حضرت مولانا شاہ رسول اللہ صاحب رحمت اللہ علیہ کیا فرماتے ہیں، ہم نے طے کی اس طرح سے منزلیں، ہم نے طے کی اس طرح سے منزلیں، گر پڑے گر کر اٹھے اٹھ کر چلے. ہمت کرے میرے دوستو، اللہ اللہ تعالیٰ نے ہمت عطا فرمائی ہے. اللہ تعالیٰ نے کوئی کام ایسا ہمارے ذمہ نہیں لگایا جو ہم کر نہیں سکتے. اگر کوئی کہے کہ میں حسینوں سے نظر نہیں بچا سکتا، یہ جھوٹ بولتا ہے، دلیل ہے اس کی. اگر ایک آدمی گنڈا قسم کا آدمی جوتا نہیں بلکہ جوتا تو پہلے زمانے میں ہوتا تھا، ٹیٹی لے کر، کیونکہ ٹیٹی کو دیکھ کر سب کی ٹی ٹی بول جاتی ہے، ٹی لے کر اس کو آگے ساتھ لگا دے اور کہے کہ سنائے کہ جناب آپ حسینوں کو تاکنے میں اول نمبر ہیں، حسینوں کو تاڑنے میں اور تاکنے میں اور دیکھنے میں اول نمبر آتے ہیں آپ، کسی حسین کو نہیں چھوڑتے، ہر حسین کو دیکھتے ہو. لیکن ذرا اس عقل مند آدمی سے کوئی پوچھے جو ہر حسین کو دیکھتا ہے کہ جب تو گھر واپس آتے تو تیری گود میں کتنے حسین ہوتے، بستر پر اکیلا لیٹے گا، बहुत ज्यादा हुआ तो तकिए को दबा लेगा और क्या करेगा, वरना कोई हसीन तो नहीं मिलने की ना, या सारी हसीनें लिपट जाएंगी आके उससे। और अगर मान लो 10 हसीनों को देखा, 10 की 10 इससे लिपट गई, अब क्या करेगा? है इतना दम किसी में? कोई है ऐसा मर्द दम वाला जो 10 को 10 को कहे कि हाँ हाँ हम दिखाएंगे दम? अरे हो जाएगा बेदम, तू क्या दिखाएगा दम, हो जाएगा बेदम। तो ये अगर उसको टीटी लेकर गुंडा मुकर्रर कर दिया, और वो क्या कह रहे हैं कि मैं तो पागल हूं, हर सीन को देखता हूं, मैं किसी से नजर नहीं बचाता। और वो गुंडे ने कहा ठीक है जनाब, ये देखो ये टीटी है और ये देखो लोड भी है, इसमें गोलियां भी है और ये देखो लोड भी किया मैंने। आवाज आई ना, खट की आवाज आई, गोली चैम्बर में आ गई। कहा ये देख, ये मैंने लॉक लगा दिया चल, ताकि तेरा पजामा खराब ना हो जाए, क्योंकि तूने पैंपर नहीं पहना हुआ। अब उसने उसकी रखा, कहा देखिए बिल्कुल तैयार है। अब एक हसीन औरत सामने से आई, अब उसके पास क्या है, उसने देखा टीटी, उसने उसको देखा, मैं यूं कनेक्ट उसे क्या, और हसीन को देखा, उसने नजर नीचे कर ली। उसने कहा भाई साहब, मैंने एक मौलवी साहब से मसला सुना था, बदगुमानी हराम है, मुझसे बदगुमानी नहीं करना, मैं किसी औरत को देख नहीं रहा। कहा अच्छा, अगर तुम्हें यकीन नहीं आता तो चलो मैं हाथ भी रख लेता हूं। अब क्या हुआ, अब घोड़े की तरह हाथ भी लगा लिया इसने, ये क्या बात है, अब कहां से ताकत आ गई? ये जो कह रहा है नजर बचाने की मेरे अंदर ताकत नहीं है, अब कहां से ताकत आ गई? पता चला जूते का बंदा है, जूते का बंदा है, ये शराफत है क्या? जूते खाकर अल्लाह ताला की फरमाबरदारी करना, ये शराफत नहीं है मेरे दोस्तों, ये तो बेगैरती है, बेगैरती कमीनापन। जैसे गधा होता ना, डंडे मारो तो चलता है, अल्लाह ताला ने हमें इंसान पैदा फरमाया, गधे तो नहीं है ना, शुक्र है ना अल्लाह ताला का इंसान बनाया, वरना गधे होते ना तो फिर यहाँ पे हमारे एक फारसी बाल घूमता है, वो गधे पे पानी की टंकी लाता है, उस पर लिखा हुआ है खालिद दिल जले, फुल बुद्धि गुलाब शुदी और अंगूर बुद्धि शराब शुदी, यहाँ एक टंकी पे घूमता रहता है वो गधे की तरह, सब कहते हैं लोग गधा जा रहा है। क्या अल्लाह ताला का एहसान अजीम नहीं है? अल्लाह ताला ने इंसान पैदा फरमाया, कितना एहसान अजीम है। बस मेरे दोस्तों, ये शराफत है। शरीफ बंदों का काम यह है कि शरीफ बंदा अपने मालिक को पालने वाले को नाराज नहीं करता कि जिसने इनको पैदा किया है, ये शराफत है। शराफत, शराफत भी चीज होती है मेरे दोस्तों। झंडे के खौफ से अल्लाह ताला का फरमाबरदार बन जाना, ये शराफत नहीं है, शराफत बंदगी नहीं है, हया और शर्म भी कोई चीज है। अब इसके पास ताकत कहां से आएगी? पता चला ताकत मौजूद है ना, वरना कहता मारो मैं कुछ भी हो जाए, बला से जान जाए तमाशा घुस के देखेंगे, बला से जान जाए तमाशा घुस के देखेंगे, हमें किसी की पता नहीं चलता, हमें मौलवियों की तकरीर या किसी से कोई फायदा नहीं होता। होता है फायदा, इंकार करता है ये, नफा होता है, अल्लाह ताला ने फरमाया। कैसे नफा होता है चलो सुन लो, एक मौलवी साहब ने तकरीर की कि देखो अल्लाह ताला के रास्ते में 10 खर्च करो तो 100 मिलेगा, 1 का 10 मिलेगा, 1 का 10 मिलेगा। एक वहीं पर कंजूस बैठा होता, कंजूस और मक्खी चूस, ये मक्खी चूस पता है कैसे नाम पड़ा? एक कंजूस के शोरबे में मक्खी डूब गई, उसने गोता लगाया तो, और हदीस शरीफ में आया है कि हुक्म यह है कि जब मक्खी सालन में गिर जाए तो उसको एक डुबकी और लगाओ, उसके बाद निकाल दो, क्योंकि इसके 2 पर्वों में, एक में बीमारी एक में शिफा है, उसको निकाल के फिर फेंक दे, और अगर फिर दिल चाहे तो खा ले वरना छोड़ दे। अगर किसी की तबीयत कहता है कि बड़ा नफीसुल मिजाज है, लतीफुल मिजाज है, तो ना खाए, ऐब ना निकाले। लेकिन अच्छा, वो उसी तरह से वो कंजूस के जो शोरबे में मक्खी गिर गई, उसने उसको एक डुबकी और दी, फिर उसने मक्खी को निकाला, कहा चल उड़ जा, फिर ख्याल आया हो ये तो मेरा बहुत सारा सालन ले चुरा कर भाग रही है, फिर उसने सालन मक्खी को चूसा पहले, फिर उसको कहा अब तुझे छुट्टी है जाने की, तब से नाम पड़ गया कंजूस मक्खी चूस। तब से ये नाम पड़ गया। तो जो कंजूस बैठा था उसके पास 10 अशरफियां थी सोने की। मेरे शेख मेरे पीरो मुर्शिद ने ये वाकया सुनाया। देखो सीधे बैठ जाओ, टेक ना लगाओ। अब उसने 10 अशरफियां, उसने सुना कि 10 की 100 हो जाएंगी। उसने कहा यार ये बिजनेस तो बड़ा अच्छा है, क्योंकि 1 पर 10 का वादा और 10 को 10 से मल्टीप्लाई और ज़र्ब करो तो 10 को 10 से ज़र्ब क्या तो 100 बन जाएंगी। उसने कहा ये तो बहुत अच्छा है, मुझे 100 अशरफी मिलेगी। उसने वो कहीं दीन के काम में किसी काम में दे दी, मस्जिद में मदरसे में तुलबा पर कहीं कहां लगा दी। अब मुंतजर है 100 अशरफियों का। मेरे शेख फरमाते हैं एक दिन गुजरा 100 अशरफी नहीं आई, फिर दूसरा दिन गुजरा 100 अशरफी नहीं आई, अब तीसरा दिन तो परेशान हुआ। उन्होंने कहा मौलवी ने फंसवा दिया मुझे। अब उसको कायदा यह है कि जब इंसान को गम और परेशानी होती है, एक तबीयत है, इंसान का मैदा खराब हो जाता है, पेट खराब हो जाता है, मोशन शुरू हो जाते हैं। गांव देहात का जमाना था तो अब उसको भी मोशन शुरू हो गए 10। और कैसे 10 बदस जंग का आलम, 10 बदस जंग का आलम, क्या गजब का जमाल गोटा था। अब उसको 10 शुरू हो गए। और उसने पहले जमाने में तो लेटरिन होते नहीं थे, अब पहले जो है खाद इंसान और जानवर दोनों मिलकर मुहैया करते थे। इंसान भी और जानवर भी ये काम करता था, और इंसान भी ये काम करता था, और ट्यूबवेल से भी पानी आता था और ये भी साथ में आबियारी करता। अब वो एक जगह बैठकर इस्तिंजा कर रहा, लेटरिन आना जाना, 14-15 उसको मरोड़े भी लगे और दस्त शुरू हो गए। अब देहाती का काम देहाती लोग क्या करते हैं, बल्कि हमारे शहरी भी करते हैं, क्या करते हैं, बाजे लोग के लेटरिन में बैठे कहते हैं फारिग माबाश कुछ किया कर, कुछ फारिग ना करो, तो बाजे लोग लोटा धो रहे हैं, बाल्टी धो रहे हैं, पूरा गुसलखाना धो देते हैं। और उससे बढ़कर तो और लोग क्या करते हैं, मिस्टर चेयरमैन क्या करते हैं, वो कमोड वाली कुर्सी होती है ना, वो चेयरमैन वाली कुर्सी, उस पर बैठते हैं और अपना नाश्ता भी वहीं मंगवा लेते हैं। ये है हमारे शहर में भी होता है जनाब ये, और डॉन अखबार भी वहीं बैठकर पढ़ेंगे, कहे जितना वक्त क्यों जाया करें, नीचे काम होता रहे ऊपर हम अपना काम करते रहे। ये हमारे भी शहर में करते हैं लोग, और नाश्ता तक वहीं करते हैं, कहते हैं इनपुट आउटपुट आसान हो जाएगा, से डाले जाओ नीचे से निकाले जाओ। ये हमारे शहर में भी ऐसे लोग हैं अप टू डेट, खड़े होकर मुते जिप खोलकर इस्तिंजा तक नहीं करते, वैसे ही घुसेड़ लेते हैं अंदर। कमाल है अजीब, गंदे बदतमीज, इतनी गंदगी का आलम के पानी इस्तिंजा तक नहीं करते। अब वो जो देहाती था, अब वो सामने पत्थर से एक लकड़ी थी उससे खोद रहा था जमीन को। जब चौधरी 15वीं मरतबा गया तो उसको कुछ मालूम हो कि कोई अंदर चीज है। अब उसने इस्तिंजा अपना काम कर रहा है वो बेचारा, और वो अपना लगा हुआ है खुदाई खुदाई के अंदर, सोच में परेशानी में कि मौलवी ने फंसवा दिया। ये फिक्र टेंशन लगी थी उसको कि 10 का वादा किया था, यहां तो एक भी जो 10 थी वो भी गए, इस गम के मारे उसको मोशन लगे थे। अब उसके बाद उसने खुदाई करके देखा तो कुछ पीली पीली चीज नजर आई, तो जल्दी जल्दी खोदना शुरू किया तो देखा कि अशरफियां सोने की गिनी पूरी 100 निकली, किसी ने दबा दी होगी वहां पे, और जमीन बारिश से खसकती है तो जमीन की चीज कहीं और भी आ जाती है। अब जो खुशी के मारे जब उसको 100 अशरफियां मिली, इतनी खुशी हुई कि इस्तिंजा नहीं किया वैसे ही शलवार पहन ली और सीधा भागा। वो 100 अशरफियां लेकर दौड़ा वो मौलवी के पीछे। अब पता चला कि मौलवी साहब इस गांव से दूसरे गांव चले गए, फिर वहां पर गया और वहां पर जाकर उसने मौलवी साहब तकरीर कर रहे थे तो उसने कहा मौलवी साहब एक मिनट जरा मेरी बात सुन लो पहले। पूछा मौलवी साहब ने, आ भाई क्या बात है। मैंने कहा बात यह कि आप तकरीर तो करते हो कि एक पर दस मिलते हैं, ये सच है, लेकिन आपकी तकरीर मुकम्मल नहीं है, अभी ना मुकम्मल, इनकम्प्लीट है। पूछा क्या मुकम्मल तकरीर है, क्या मुकम्मल तकरीर यह है कि एक पर दस तो मिलते हैं लेकिन मरोड़े बड़े गजब के लगते हैं। दादा आइंदा तकरीर मुकम्मल क्या करो कि दस भी खूब आएंगे, हो सकता है दस 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 आ जाए दस। तो मेरे प्यारे दोस्तों, मेरे शेख और मुर्शिद फरमाते हैं कि अल्लाह ताला के रास्ते में आज तक कोई महरूम नहीं रहा। हजरत ने फरमाया कि जौनपुर में मुझे लेकर गए, जौनपुर में लेकर गए तो वहां पर तेल बनता है, तो तेल बनना दिखाया कि जो तिल होता है, तिल्ली तिल, उस तिल को भूसी होती है उसको छुड़ाया जाता है, उसको रगड़ते हैं, उसके बाद इतना रगड़ते हैं उसकी भूसी को कि बारीक सी झिल्ली रह जाती है जिसमें से तेल अंदर नजर आ रहा होता है। इतनी बारीक झिल्ली होती है कि अगर सुई मारे तो तेल बाहर आ जाए, इतनी बारीक झिल्ली रह जाती है। फिर फरमाया कि उसके बाद वो जो तिल होता है, जो जिसको भूसी छुड़ा दी, उसके बाद उसको फूल के अंदर रखते हैं, गुलाब के फूल में रखा। जब गुलाब के फूल में रखते हैं तो गुलाब के फूल की खुशबू और खासियत, वो जो तिल तिल है, तिल वो उसको जज्ब कर लेता है, खींच लेता है। और अगर चंबेली के फूल में रखा तो चंबेली की खुशबू और खासियत कर लेता है। फिर उसके बाद उसको कोल्हू में डालते हैं, अब जब उसको पेलते हैं तो नतीजे में रोगने गुलाब मिलता है। अगर गुलाब के फूल में बसाया तो रोगने गुलाब मिलेगा, चंबेली के फूल में बसाया तो रोगने चंबेली मिलेगा। बस मेरे शेख फरमाते हैं कि हजरत फूलपुरी ने फरमाया कि अगर अगर किसी को गुलाब के फूल में बसा दो तिल को, लेकिन उसकी भूसी ना छुड़ाओ, तो 1,00,000 साल वो गुलाब के फूल में रहे लेकिन गुलाब का तेल नहीं निकलेगा उसमें से, जब तक उसकी भूसी को ना छुड़ाए। फिर फरमाया उसी तरह से दो चीजें हैं, एक आदमी अगर अल्लाह ताला की मोहब्बत के रास्ते में गुनाह से बचने का गम उठा ले, मुजाहिदा बर्दाश्त कर ले, थोड़ी सी तकलीफ उठा ले। अब कोई कहेगा कि साहब अल्लाह के रास्ते में आखिर हम तकलीफ क्यों उठाएं, तो बात यह है कि तकलीफ का उठाना सिर्फ अल्लाह के रास्ते के लिए खास नहीं है, ये तकलीफ तो इंसान हर काम में उठाता है। दुनिया का कोई काम ऐसा नहीं है जो बगैर तकलीफ के हो जाए, बताइए जनाब, कोई दुनिया का कोई ऐसा काम जो बगैर तकलीफ के हो जाए, कोई काम ऐसा नहीं है। इंसान को लेटरिन भी जाना पड़ता है, खाना खाने में भी है, खाना पकाना आसान काम है, लाओ कमाना आसान काम है। इंसान कितनी दूर दूर जाता है कमाने के लिए, कितनी सुबह से शाम तक मेहनत करता है, महीने भर बॉस की गालियां सुनता है, सेठ की बातें सुनता है, फिर महीने के आखिर में लिफाफा मिलता है, क्यों मेहनत उठा रहा है। शादी भी इतने मजे से नहीं होती, लेकिन किसी आदमी ने तकलीफ से घबरा कर शादी करना छोड़ी है या तकलीफ से घबरा कर कमाना छोड़ा है? कहते नहीं भाई, थोड़ी तकलीफ तो उठानी पड़ती है। आखिर ये क्या बात है कि ये तकलीफें उठाना हमें गवारा है और अल्लाह ताला की मोहब्बत के रास्ते में तकलीफ उठाने को फिर हम आप बुज़दिल इख्तियार करते हैं। अरे साहब ये क्या बात है, मुफ्त में सब कुछ मिल जाए, मुफ्त में तो लैला भी नहीं मिलती है भाई, वहां भी नोट चाहिए होते हैं, बड़ी मेहनतें उठानी पड़ती है तब कहीं जाके लैला मिलती है। शादी करना आसान काम नहीं है, वो भी उसके लिए भी कुछ माल पानी निकालना पड़ता है, मशक्कत है, थोड़ी मेहनत है। तो मौला के रास्ते में मेहनत की क्या चीज, क्यों घबराता है। अब रही बात कि अल्लाह ताला ने तकलीफ क्यों रखी, अल्लाह ताला ने अपने रास्ते में बगैर तकलीफ के भी दे देते और मुमकिन है, अल्लाह ताला के लिए कुछ मुश्किल नहीं है क्योंकि वो करीम है और करीम वो जात है कि जो बगैर जो नालायक को भी लायक बना दे। अल्लाह हू अकबर, करीम वो जात है जो नालायक को लायक बना दे। अल करीम वल्लज़ी युअती बिदून इस्तिहक़ाक वल मिन्ना, करीम वो जात है जो नालायक को लायक बना दे। तो अल्लाह ताला के लिए क्या मुश्किल है कि अल्लाह ताला के लिए क्या मुश्किल है कि बगैर मशक्कत और मुजाहिदे के अपनी दोस्ती और विलायत अता फरमा दे, लेकिन मशक्कत को मुजाहिदे को फर्ज फरमाए। क्यों? ताकि अल्लाह के आशिकों का फर्क पता चल सके, वरना हर आदमी दावा करेगा कि मैं अल्लाह ताला का आशिक हूं, लेकिन तकलीफ जो उठाएगा कौन उठाएगा, जो सच्चा आशिक होगा। इसलिए मेरे शेख फरमाते हैं अगरचे राह तकवा में हजारों गम भी आते हैं, अगरचे राह तकवा में हजारों गम भी आते हैं, मगर जो आशिक सादिक है गम को सहता रहता है, वो घबराता नहीं है कि इन हसीनों से नजर बचाने में मुझे तकलीफ है। लेकिन शर्त यह है वो तकलीफ अल्लाह ताला के रास्ते की तकलीफ हो, اور اس تکلیف کا پتہ کیسے چلے گا؟ یہ ہے اللہ والوں کی صحبت اختیار کرے. تو میرے شیخ فرماتے ہیں کہ اللہ تعالیٰ کے راستے کی تکلیف برداشت کر لے اور کسی اللہ والے اللہ کے پھول کے ساتھ بیٹھا کرے تو کیا ہوگا؟ تکلیف اٹھانے سے اس کا مجاہدہ ہوگا اور اس کے دل کے پردے غلاف ہٹ جائیں گے. اس کے اندر یہ صلاحیت پیدا ہو جائے گی کہ اللہ والے کے تو نور محبت, نور معرفت, تعلق میں اللہ کا جو نور اور فیض ہے اس کو جذب کرنے کی, کھینچنے کی اس کے اندر صلاحیت پیدا ہو جائے گی. اس لیے کوئی اگر کسی اللہ والے کی صحبت اٹھائے اور گناہ سے بچنے کا غم نہیں اٹھاتا تو یہ شخص اللہ والا نہیں بن سکتا. یہ بزدل ہے, بزدل. یہ منافق فی الطریق ہے, منافق فی المحبت ہے. اس لیے اللہ تعالیٰ نے کیا فرمایا؟ یا ایھا الذین آمنوا اتقوا اللہ, اے ایمان والو تم تقوی اختیار کرو. یعنی کیا مطلب؟ ہمارے ولی اور دوست بن جاؤ. کیونکہ تقوی پر اللہ تعالیٰ نے فرمایا ہماری دوستی اور ولایت ملے گی. ان اولیاء الا المتقون, ہمارا کوئی دوست کوئی ولی نہیں ہے لیکن جو تقوی سے رہتا ہے, یعنی گناہ سے بچنے کا غم اٹھاتا ہے, گناہ سے بچنے کا غم اٹھاتا ہے. اللہ تعالیٰ نے دوستی اور ولایت کی بنیاد گناہ سے چھوڑنے پر رکھی ہے. پانچ پانچ پارے تلاوت کرنے والا اللہ کا ولی اور دوست نہیں ہے, تہجد پڑھنے والا اللہ کا ولی اور دوست نہیں ہے, ہر سال حج عمرہ کرنے والا اللہ تعالیٰ کا ولی اور دوست نہیں ہے, گناہ سے بچنے والا اللہ تعالیٰ نے فرمایا ہمارا ولی اور دوست ہے. ورنہ کتنے ایسے لوگ, شراب پینے والا بھی ہر سال حج عمرہ کرتا ہے, زنا کرنے والے بھی وہ مسجد اور مدرسے میں پیسے دے دیتے ہیں. تو یہ اللہ کی دوستی اور ولایت کی نشانی نہیں ہے. اللہ تعالیٰ نے اپنی دوستی اور ولایت کی نشانی کیا فرمائی ہے؟ کہ جو گناہ سے بچنے کا غم اٹھاتا ہے. خصوصاً میرے شیخ فرماتے ہیں ان پانچ گناہوں سے بچ جاؤ تو اللہ تعالیٰ کی دوستی اور ولایت کا راستہ آسان ہو جائے گا. یہ پانچ گناہ سے بچو اور کسی اللہ والے کی صحبت اختیار کر لو. وہ پانچ گناہ کیا ہے؟ نمبر ایک, اپنے قرآن مجید کو درست کرے, قرآن مجید کو سیکھے کسی قاری سے. اللہ تعالیٰ کا کلام ایسی لذت اللہ تعالیٰ نے اپنے کلام میں رکھی کہ سبحان اللہ, یہ تو قاری جب کسی قاری کی تلاوت سنتا ہے کیسی دل میں لذت اور مزہ آتا ہے, کیسا ایک قلب میں عجیب کیفیت آ جاتی ہے. تو جب ہم قرآن مجید کو سیکھیں گے اور خود پڑھیں گے تو کیا عالم ہوگا میرے دوستوں. تو اس قرآن مجید کا غلط پڑھنا اس کا نتیجہ یہ کہ نماز تک درست نہیں ہوتی ہے. برسا برس گزر گئے, ہمیں مسلمان ہیں لیکن ہمیں قرآن مجید پڑھنا نہیں آتا. قرآن مجید کو درست کرے, کس سے؟ کسی قاری صاحب سے پڑھے, اس سے روزانہ 15-20 منٹ دے دے, انشاءاللہ 2.5-3 مجید مہینے میں قرآن مجید مناسب سمجھ میں آ جائے گا کہ قرآن مجید پڑھنا کیسے. نمبر ایک کام. نمبر دو کام, دوسرے گناہ سے کیا بچے؟ اپنے چہرے پر ایک مٹھی داڑھی سجا لے, اپنے چہرے کو نبی صلی اللہ علیہ وسلم کے چہرے جیسا بنا دے. اور ایک بزرگ فرماتے ہیں قیامت کے دن اللہ اسے پوچھے گا کیا لایا ہے, تو فرماتے ہیں کہ میں اپنی داڑھی کو پکڑوں گا اور یہ شعر پڑھوں گا, تیرے محبوب کی یارب شباہت لے کے آیا ہوں, تیرے محبوب کی یارب شباہت لے کے آیا ہوں, حقیقت اس کو تو کر دے میں صورت لے کے آیا ہوں. اگر لوگ مذاق اڑاتے اڑانے دو, دفتر والے مذاق اڑاتے اڑانے دو, پڑوسی مذاق اڑاتے اڑانے دو, خاندان والے مذاق اڑائے اڑانے دو, ہنسنے دو لوگوں کو, قیامت کے دن میرے دوستو ہمیں رونا نہیں پڑے گا. گالوں کو چکنا کرنے سے ہمیں کوئی فائدہ نہیں ہے, کوئی فائدہ نہیں ہے, کچھ نہیں ملے گا. ہاں صرف جو ہے رکشے والا پریشان ہو کر اپنے رکشے کے پیچھے لکھا دے گا پپو یار تنگ نہ کر. ان گالوں کو چکنا کرنے سے کوئی فائدہ نہیں ہے. سرور عالم صلی اللہ علیہ وسلم فرماتے ہیں او پھر اللہ وقف شوارف, داڑیوں کو بڑھاؤ اور مونچھوں کو کتراؤ. آج ہمارا الٹا معاملہ ہے, مونچھے بڑی بڑی رکھتے ہیں اور داڑھی منڈاتے ہیں, معاشرے سے ڈرتے ہیں, زمانے سے ڈرتے ہیں. ہم کو مفتی شفیع صاحب کیا فرماتے ہیں, ہم کو مٹا سکے زمانہ یہ زمانے میں دم نہیں, ہم کو مٹا سکے زمانہ یہ زمانے میں دم نہیں, زمانہ خود ہم سے ہے زمانے سے ہم نہیں. اللہ کے لیے داڑھی رکھ کر دیکھے کیا عزت ملتی ہے. ایک شخص نے داڑھی رکھی, اس کی بیوی نے اسے کہا تھوڑے دن کے بعد کہ میاں جی میرے لیے دعا کرنا. اس نے کہا میں تیرا اتنا پرانا میاں ہوں, تو نے آج تک کبھی مجھ سے دعا نہیں کروائی, آج کی دعا کروا رہی ہے تو مجھ سے. اس نے کہا بات یہ ہے کہ پہلے آپ کی داڑھی نہیں تھی, میری بھی داڑھی نہیں ہے, دونوں کے گال چکنے ہیں, تو میں بھی اہلیہ آپ بھی اہلیہ, آج آپ دعا کے اہل بنے. تو میرے دوستو کتنی بڑی نعمت ہے, عزت ہے, عزت کی نشانی ہے. آج بھی لوگ کتنا کہتے ہیں کہ داڑھی والوں کا لوگ مذاق اڑاتے ہیں, میں سچ عرض کرتا ہوں جو شخص اللہ کے لیے ایک مٹھی داڑھی رکھے, ایک مٹھی داڑھی اور ایک مٹھی اور یہ داڑھی کا بچہ بھی رکھے, یہ داڑھی کا بچہ اس کو بھی نہ کاٹے, اور داڑھی تینوں طرف سے ایک مٹھی اور بالوں کو کالا نہ کرے. آج بھی اللہ تعالیٰ اسے عزت عطا فرماتے ہیں. کر کے دیکھے. شرط یہ کہ داڑھی مخلوق کو دکھانے کے لیے نہ رکھے, اللہ تعالیٰ کے لیے رکھے. لیکن مخلوق کو کسی کو سوچتا ہے کہ مخلوق مجھے دیکھے گی تو نے داڑھی رکھ لی ہے تو چھوڑو نہیں رکھتے, نہیں اس کی پرواہ مت کرو. اور داڑھی کو ایک مٹھی پوری کرو, بالغ کرو. نابالغ کی شادی نہیں ہوتی ہے. بعض لوگ داڑھی رکھتے ہیں چھوٹی چھوٹی سی, ایک نمبر دو نمبر کی مشینیں چلواتے رہتے ہیں. ایک مٹھی پوری کر لے, بالغ کر لے داڑھی کو, روحانی شادی ہو جائے گی. اللہ تعالیٰ اس کی روحانی شادی کرا دے گا. اور مونچھیں باریک کر لے, مونچھوں کو باریک, افضل یہی ہے. مونچھوں کو بالکل باریک کر لے, یہ افضل درجہ ہے. اللہ تعالیٰ کی رضا اور خوشی اسی میں ہے. گو کہ یہ کونارا کھلنا جائز درجہ ہے, لیکن افضل مونچھوں کو باریک کرنا ہے. دنیا میں بھی اس کا فائدہ ہے, بیویاں بڑی خوش رہیں گی. وہ کیسے آپ پوچھ سکتے ہیں, کیسے خوش ہوگی بیوی؟ بھائی اس کا چما لے گا نہیں لے گا؟ بیوی کا چما لے گا تو اس کے گال پر اس کی نوک جیسی اور تلوار جیسی نوک والی مونچھیں نہیں چبے گی. پھر وہ کیا بولے گی؟ جزاک اللہ, جزاک اللہ, تھینک یو اینڈ شکریہ. لہذا مونچھوں کو باریک کرے, یہ افضل درجہ ہے میرے دوستوں. اصل سنت یہی ہے مونچھوں کو باریک کرنا. تو دو کام ہو گئے نا, داڑھی کو اپنے چہرے پر سجا لے. کیسے؟ میرے شیخ فرماتے ہیں کہ جس کے چہرے پہ نہ ہو آہ, نبی کی سنت. جس کے چہرے پہ نہ ہو نبی کی سنت, کیسے معلوم ہو مومن کا مسلمان ہونا؟ اور یہ مسئلہ یاد رکھے, یہ داڑھی رکھنا سنت نہیں ہے صرف. یہ سنت نہیں ہے کہ رکھی رکھی نہ رکھی نہ رکھی. داڑھی کا رکھنا واجب ہے, داڑھی کا رکھنا واجب ہے, داڑھی کا رکھنا واجب ہے. اور اس کا منڈانا ایک مٹھی سے چاول کے دانے کے برابر کم کرنا حرام ہے, حرام ہے, حرام ہے, اور گناہ کبیرہ ہے. کسی مسلمان کو بولے شراب پی لو, زنا کر لو, مانے گا وہ؟ او اتنا بڑا گناہ میاں, داڑھی منڈانا بھی گناہ ہے, ایسا ہی گناہ ہے. شراب پینے کو تیار نہیں ہے, اچھی بات ہے خیر, تو داڑھی منڈانے پہ بھی تیار نہ. اور بعض لوگوں نے میری بات پر عمل کر کے بالوں کو کالا کرنا چھوڑ دیا. بالوں کو کالا کرنا بھی حرام ہے. یہ تھوڑی ہے کہ بالوں کو کالا کرتا رہے گا تو جوانی باقی رہے گی. لہذا بالوں کو کالا کرنا چھوڑا. میں پوچھتا ہوں, کہتے ہیں کہ ماشاءاللہ آپ سکون ہے زندگی میں, سکون ہر وقت بس ڈسٹمپر کرتے رہو, اس پر رنگ و روغن کرتے رہو, سکون ہے. اور سفید بالوں میں عزت ہے. حاضا وقارو کا اللہ تعالیٰ نے کیا فرمایا, حضرت ابراہیم علیہ السلام دنیا میں پہلے آدمی ہے جن کے بال سفید ہوئے تھے. اس سے پہلے دنیا جانتی نہیں تھی کہ بال بھی سفید ہوتے ہیں. تو حضرت ابراہیم علیہ السلام کے بال سفید ہوئے, اللہ تعالیٰ سے پوچھا ابراہیم خلیل اللہ نے, تو اللہ تعالیٰ نے کیا فرمایا, حاضا وقارو کا, یہ تیرا وقار ہے, تیری عزت ہے. آج سفید داڑھی والے کو عزت ملتی ہے میرے دوستو. گو کے بالوں کو لال کرنا جائز ہے, جائز ہے, منع نہیں ہے. مان لو اگر کسی نے 60 سال کی عمر میں 18 سال کی لڑکی سے شادی کر لی ہے, اب وہ چاہتا ہے کالے بال اس کو نہ ہو, تو ٹھیک ہے بالوں کو لال رنگ کا لگا لے, لیکن کالا نہ کرے, کیونکہ مشین تو وہی 60 سال والی ہوگی نا. تو کو رنگ لگانے سے مشین تھوڑی نہیں ہو جاتی ہے بھائی, مشین تو وہی پرانی ہے. تو دو بات ہو گئی نا, دو گناہ. تیسرا گناہ کیا ہے؟ ٹخنے چھپانا مردوں کے لیے, ٹخنوں سے نیچے پاجامہ پتنور وغیرہ لٹکانا, یہ حرام ہے میرے دوستوں. ہر وہ کپڑا جو اوپر سے آ رہا ہو. اور یہ حکم صرف نماز کے لیے نہیں ہے کہ مسجد میں آ کے ہم کتنے اہتمام سے شلوار اور پتلون وغیرہ اوپر کر لیتے ہیں, تخنے کھول لیتے ہیں میرے دوستو, پھر نماز پڑھتے ہی اللہ اللہ اس گناہ میں پھر مبتلا. نہیں میرے دوستو, مردوں کے لیے تخنے چھپانا کھڑے ہونے کی حالت میں, چلنے کی حالت میں اوپر سے جو لباس آ رہا اسے تخنے چھپانا, لٹکانا تخنے سے نیچے حرام اور گناہ کبیرہ ہے. موزان پہن لے جو نیچے سے لباس, کوئی گناہ نہیں, چاہے موزہ گھٹنے تک بنوا لے, چاہے کمر تک بنوا لے, چاہے گردن تک بنوا لے, کوئی گناہ نہیں ہے. لیکن اوپر سے آنے والے لباس سے نہ چھپائے. اب عورتوں نے مسئلہ سن لیا, اب عورتیں کھول رہی ہیں ٹخنا. مردوں کو ٹیلر کو جا کر کہتی ہے ملا کٹ شلوار سلاؤ, ملا کٹ شلوار. اور پھر اس سے بڑھ کر اب عورتوں نے یعنی ٹخنے کی سنت دی نصف ساخ تک, آدھی پڈلی تک, یہ افضل ہے. لیکن 3-4 انگل تو کھولے. اگر برا لگتا ہے تو موزہ پہن لے, میچنگ کا موزہ پہن لے. عورتوں نے سن لیا, اب انہوں نے کیا کیا, انہوں نے کہا نصف ساخ افضل. انہوں نے ایسی شلواریں بنا لی آدھی پنڈلیاں کھل رہی ہیں. और यार लोग देख देख कर पिंडलियों का मजा से देख कर पिंड तक जा रहे हैं और पिंडी भी जा रहे हैं उसकी पिंडलियों को देखकर, पिंड ली और पिंडी तक पहुंचा दिया, लेकिन मिला ठेंगा, कुछ नहीं मिला। लिहाजा औरतों के लिए टखने का छुपाना ये वाजिब है, खोलना उनके लिए हराम है, और मर्दों के लिए छुपाना लटकाना ये हराम है और खोलना उनके लिए जरूरी है। ये सिर्फ नमाज का हुक्म नहीं है, तीन काम हो गए। चौथा काम, नजर की हिफाजत करें, मत किसी की मां बहन बहू बेटी को देखे, कोई फायदा नहीं है। लेकिन उसके बदले में क्या अल्लाह की लानत मिलती है? इसको सरवर आलम सल्लम ने आंखों का जिना फरमाया, क्या मोमिन इस बात पर राजी होता है कि जिना करे? तो आंखों का जाली है वो शख्स जो किसी की मां बहन बहू बेटी को देखता है। और ऐसे लड़के जिनकी दाढ़ी मूछ ना हो, ऐसे लड़के जिनकी दाढ़ी मूछ ना हो, उनको भी लाए जुजु नजर मिन फर्ती ला कदमी, सर से लेकर पांव तक देखना उनको हराम है, जायज नहीं है उनको। जिन लड़कों की दाढ़ी मूछ ना हो उनसे भी एहतियात करें, हरगिज़ उनसे कुर्बत तन्हाई में बैठना, जिस तरह से नामहरम औरत के साथ तन्हाई में बैठना हराम है, उसी तरह से बगैर दाढ़ी वाले लड़के के साथ भी तन्हाई में बैठना हराम है। यार खूब सुन लो मसला, ये शरीयत का मसला है, किसी मौलवी का बनाया हुआ नहीं है। और इन लड़कों को देखना हराम है, और जिन्होंने एहतियात नहीं की, मुंह काला किया, अपने ऊपर एतमाद ना करे, लड़कों से हरगिज़ तन्हाई ना करे। बाज मरतबा इंसान देखता है फिल्में और औरतों को और मुंह काला करता है लड़कों के साथ, उनको मिरिंडा पिला रहा है, अंडा खिला रहा है, दूध पत्ती चाय पिला रहा है गोद में बिठाकर, यह हरामकारी। इस हरामकारी से कोई फायदा नहीं है, गटर लाइनों में घुसने से हमें कुछ नहीं मिलेगा, ये पेशाब पखाने के मकामात से सिवाय जिल्लत और रुसवाई के कुछ नहीं मिलेगा, बदबू मिलेगी, सिर्फ बदबू। और सोचे हम ईमान मुसलमान होकर हम अपने ईमान को इन गटर लाइनों पर फिदा करें? किसी लड़के की मोहब्बत में गिरफ्तार है तो क्या मिलेगा उसे? पखाने का मकाम, औरत की मोहब्बत में पेशाब का मकाम, बदबू, गंदे मकामात, गटर लाइनों में हमारा ईमान जा रहा है। नजर बचाए, चैन से रहेगा। उसी तरह से घर में शरई पर्दा करें। ये जो भाभी है ना, भाभी, इसको चाबी ना लगाए, भाभी से पर्दा है, भाई की बीवी भाभी से पर्दा है, और बीवी की बहन साली उससे भी पर्दा है, चचा खाला मामू फुप्पी की बेटियों से पर्दा है। अफसोस है आजकल आम दुनियादार तो क्या, दीनदार भी इसकी फिक्र नहीं करता, दीनदार बने हुए, लेकिन घरों में शरई पर्दा नहीं है। घरों में अजीब अजीब वाकयात हो रहे हैं, आए दिन सुनने को आ रहा है। आजकल तो हालत ये हो गई कि औरतें तावीज मांग रही हैं, लड़कियां तावीज मांग रही हैं कि हमें कोई तावीज दे दो कि हमारा बाप हम पर बुरी नजर रखता है। ये हमारे शहर की बातें जनाब, मां बेटे के मुलव्वस होने के वाकयात आए दिन आ रहे हैं। ये सब क्या है? घरों में केबिल लगाए हुए, नंगी फिल्में चल रही हैं, हर वक्त 24 घंटे के केबिल चल रहे हैं, और बड़े खुश हैं मॉडर्न बने हुए। गटर लाइनों में घुस के मॉडर्निज्म मिलेगा ना? महरम रिश्तेदारों की हुरमत महफूज नहीं है तो यहां पर नामहरमों का क्या हाल होगा? हमारी नमाजें, हमारी तिलावतें, हमारी तकरीरें, हमारी इबादतें, हमारा माल अल्लाह के रास्ते में खर्च करना, हमारा हज उमरा करना, बुजुर्गों के टांगे दबाना, तबलीग में चिल्ले लगाना, हमें अल्लाह के अजाब से बचा नहीं सकता जब तक हम नाफरमानी नहीं छोड़ेंगे। और हमारे घर है कि घरों में टीवी, केबल, मोबाइल पर नंगी फिल्में, गए जाते हैं यार कोई जरा टॉप वाली तस्वीर तो डालना यार, अब तस्वीरें मोबाइलों में डलवा रहे, नंगी नंगी फिल्में, क्या है कोई फिल्म है? हाँ यार, कितने पैसे लगेंगे? पता नहीं कितने लेते हैं अब, ये तो नहीं पता। लेकिन अब देखो अच्छे अच्छे लोग लेकिन इन कामों में, अरे भाई क्या मिला? तो नजर की हिफाजत करें, दिल टूटेगा लेकिन इस टूटे हुए दिल के, इस टूटे हुए दिल का प्यार अल्लाह ताला लेगा। मेरे हसर ज़दा दिल पे उन्हें यूं प्यार आता है, मेरे हसर ज़दा दिल पे उन्हें यूं प्यार आता है कि जैसे चूम ले मां चश्मे नम से अपने बच्चे को। जरा आप सोचो, एक बच्चे को मोशन लगे हुए, मेरे मुर्शिद ने फरमाया, अब उसको 10 लगे हुए, अब वो बच्चा, सब बच्चे कबाब खा रहे हैं मिर्चों वाला, और उसको दिखा भी रहे, देख कैसा कबाब है। अब वो बच्चा क्या करता है, मां ने उसको मना किया, खबरदार तुझे मिर्च वालों का कबाब नहीं खाना क्योंकि तुझे मोशन हो रहे हैं, डॉक्टर साहब बैठे हुए मना करते हैं, मैं मोशन खराब हूं, मोशन हो तो गोश्त मत खाओ, मिर्च वाला कबाब मत खाओ। अब वो उसको जी चाह रहा है मैं भी खाऊं, अब बच्चे उसे छेड़े, ये देख, तब वो रोने लगता है ना, तो माँ उसके रोते हुए देखकर आती है, उसको सीने से लगा लेती है, उसके आंसू पोंछती है, बल्कि वो बच्चा रोता है, माँ भी साथ रोने लगती है, सीने से लगाती है, बेटा तू अच्छा हो जा, मैं तुझे इससे ज्यादा बढ़िया और ज्यादा अच्छा कबाब खिलाऊंगा, मैं तुझे खिलाऊंगी तुझे। माँ कहती ना, बस मेरे दोस्तों, जिस तरह माँ से चश्मे न से उस बच्चे का प्यार लेती है, मेरे शेख फरमाते हैं, जो बंदा अल्लाह की रिदार खुशी की खातिर से नजर बचाता है, सब लोग कहते हैं, अबे मौलवी तूने क्या देखा, ऐसी टॉप की फिल्म आई, अबे तुझे क्या पता, ऐसी तस्वीर, अरे मियाँ तुझे क्या मजा, तू तो मस्जिद में घुसा पड़ा है। लेकिन मेरे दोस्तों, अल्लाह ताला अपने उस आशिक को जो लज्जत और जो मजा अता फरमा रहे हैं, अरे तू क्या जाने गटर लाइनों में घुसने वाला, तू क्या जाने, तू तो देख लिया, ये कर लिया, वो कर लिया, तुझे क्या पता। अल्लाह ताला अपने आशिकों के दिल को जो प्यार अता फरमा रहे हैं, आ मेरे मुर्शिद फरमाते हैं, ऐसी लज्जत और मजा मिलता है कि बादशाहों के तख्त ताज रखने वाले क्या जाने। अल्लाह ताला अपने आशिकों के दिल में जो सल्तनत अता फरमाता है वो क्या जाने, जो अल्लाह ताला अपने आशिकों को अपने दिल में हुस्न का जो लज्जत और मजा अता फरमाता है, इन नंगी टांगों में घुसने वाले क्या जाने, बदमाशियों की और गटर लाइनों में घुसने वाले क्या जाने, अल्लाह ताला अपने आशिकों को जो लज्जत और मजा अता फरमाता है, लादा वो बादशाहों के तख्तोताज से नहीं बिकता, मालो दौलत से नहीं बिकता, सूरज और चांद की रोशनी उसको लो शेडिंग मालूम होती है और हसीनों का नमक उसके झड़ता हुआ मालूम होता है। क्यों? ये सब मखलूक है और वो अपने दिल में खालिक को रखता है। और पांचवा काम क्या करे, दिल में भी गंदे ख्याल न पकाए कि पता चला सब पुराना तो छोड़ दिया, अब मजे ले रहे हैं कि फर्स्ट ईयर में और सेकंड ईयर में हाथ में तस्बीह भी ली हुई है, क्या क्या करते थे वगैरह 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 वगैरह, ख्याल भी ना पकाए, मजे ना ले, कुछ फायदा नहीं है, जवानी सेहत बर्बाद हो जाएगी। दिल अल्लाह का घर है, यह दिल अल्लाह के रहने का ठिकाना है, बस इस गुनाह से बचे। मेरे शेख फरमाते हैं, ये काम पांच काम कर लो और अल्लाह ताला, और ये चीज है, हिम्मत कैसे मिलेगी, हिम्मत मौजूद है, उस हिम्मत में आज हम क्यों कमजोर मालूम होता है, हमारा ईमान क्यों कमजोर मालूम होता है। फरमाते हैं, ये दौलत हासिल करो, कैसे, ये मिलती है खुदा के आशिकों से, दुआओं से और उनकी सोहबतों से। तन्हा ना चल सकोगे, वाशा मोहम्मद मसा फरमाते हैं, तन्हा ना चल सकोगे मोहब्बत की राह में, मैं चल रहा हूँ आप मेरे साथ आइए, तन्हा न चल सकोगे मोहब्बत की राह में, मैं चल रहा हूँ आप मेरे साथ आइए। वाखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। یا اللہ تعالیٰ ان گزارشات کو قبول فرما دیجئے، یا اللہ ہم سب کو اپنا فرما بردار بنا، اپنا قرب اور تعلق خاص عطا فرما، ہر گناہ نافرمانی سے ہماری حفاظت فرما، ہماری صورت ہماری سیرت اپنے پیار کے قابل بنا، ہمارا ظاہر ہمارا باطن اپنے پیار کے قابل نہ بنا۔ یا اللہ اگر ہم آپ کا نہ بھی بننا چاہیں تو بھی آپ اپنے کرم سے ہم سب کو اپنا بنا لیجئے۔ یا اللہ کمینے پن بے شرمی بے حیائی کے کاموں سے ہماری جانوں کو حفاظت نصیب فرما دیجئے، اور یا اللہ اپنے قرب کی وہ لذت وہ مزہ عطا فرما جو آپ نے اپنے عاشقوں کو عطا فرمایا اور عاشقوں کو عطا فرماتے ہیں، اللہ ہماری محروم جانوں کو بھی یا اللہ اپنی رحمت سے وہ قرب خاص وہ لذت اور مزہ عطا فرما کہ بادشاہوں کے تخت و تاج ہماری نگاہوں سے گر جائیں، اور یا اللہ سارا عالم ہماری نگاہوں سے گر جائے، صرف ہم آپ کو خوش رکھیں، آپ کو راضی کریں، آپ کی فرما برداری ان کے مطابق زندگی گزاریں، اور یا اللہ تعالی ہم سب کو اپنے نام کی لذت اور اپنے قرب کا مزہ عطا فرما، اور ہر گناہ نافرمانی سے ہماری حفاظت فرما کہ یا اللہ ہم آپ کا نبی بننا چاہیں، اپنے کرم سے ہم سب کو اپنا بنا لیجئے۔ اور یا اللہ تعالی میں آپ کے راستے کی محنت اور مشقت اور مجاہدہ کو ہمارے لیے آسان اور لذیذ بنا، اور اپنا قرب خاص اللہ والوں کی پہچان عطا فرما، اور ان سے آپ کی محبت سیکھنے کی توفیق عطا فرما۔ اے اللہ، اے کرم، اے کریم مالک، ہم سب کو اپنا بنا لے، غیر سے ہمیں چھڑا دے، ہم سب کو سارے عالم کے مسلمانوں کو معاف فرما، ہم سب کو سارے عالم کے مسلمانوں کی مغفرت فرما۔ اے اللہ، ہم سب پر سارے عالم کے مسلمانوں پر رحمت نازل فرما، اور یا اللہ ہم سب کو سارے عالم کو اس مسلمانوں کو بے حساب مغفرت، اور یا اللہ سلامتی ایمان سلامتی عطا کے ساتھ دنیا میں رکھے، اور سلامتی ایمان سلامتی عطا کے ساتھ دنیا سے لے جائیے، اور اپنی محبت اور اپنا عاشق اور اپنا دیوانہ ہم سب کو بتا دیجئے، اور اپنے عاشقوں کی محبت بھی عطا فرما، اور اپنے اعمال محبت بھی ہماری جانوں کو عطا فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، صلی اللہ علی النبی الامی برحمتک یا ارحم الراحمین۔ اذان ہوگی، اذان